आजको खण्ड वचन खण्डमा जानेछौँ। मलाई धेरै मन पर्यो यो अन्तिम खण्ड चाहिँ। हामी सबैले पालो पालो परमेश्वरलाई धन्यवाद दिएको चाहिँ मलाई साह्रै मन पर्यो। यो चाहिँ एकदमै मन लाग्छ। अनि कोरस गाउने कुरामा
वचनमा पुगिसक्या हो दाजु?
वचनमा पुगिसक्या हो हामी।
ए
हामी वचन अहिले त 6 बज्न लाग्यो नि त, 5 बजीदेखि हामी भेटेको है।
ए
हुन्छ
5 बजीदेखि हो, मैले 5:30 भनिराखेको।
हुन्छ, हामी परमेश्वरको वचन हेर्नेछौँ। अनि तपाईँको बिचमा यो क्रिसमसको सिजन, यो क्रिसमसको खास भन्दाखेरि अलिकति ट्रेडिसनल भनेको चाहिँ धेरैवटा रीतिहरू चलनहरू भएका अर्थोडक्स मण्डलीहरू भन्छन्, विभिन्न किसिमका मण्डलीहरू हुन्छ, उनीहरूको चाहिँ धेरैवटा चलनहरू हुन्छ। जस्तो क्रिसमस ट्री भनेर राख्ने चलन छ होइन, अनि उपहारहरू दिने सेन्टा क्लज भन्छ, अनि तपाईँले देख्न थाल्नुहुन्छ रातो त्यो सेतो भएको टोपी लगाएको दारी सारी भएको मान्छे, अनि यो के भन्छ त्यसलाई त्यो एक प्रकारको मृग मृग होइन जराएको बथान चढेर नर्थ पोलबाट आएको देखाउँछ। यो सबै कुराहरू जुन छन्, यो सबै कुराहरूको कुनै न कुनै समयमा कुनै कारणबाट कुनै स्थितिले सुरु भयो, तर खास तपाईँ र मेरो येशु ख्रिस्टको सम्बन्धमा त्यसको केही मतलब छैन। यद्यपि केही कुराहरूको अर्थ छ, त्यसले हाम्रो जीवनमा केही परमेश्वरको सम्झना दिलाउँछ, परमेश्वरको सम्बन्धको कुराहरूलाई व्यक्त गर्दछ। त्यसकारण अलिकति आज धेरै जस्तो चर्चहरूले यो गएको हप्तादेखि, गएको हप्ता नै भन्नुपर्छ होला, आज कति हप्ता भयो, एडभेन्ट भन्छ, 2 हप्ता भइसक्यो, ए यो तेस्रो हप्ता हुन्छ होइन कि चौथो हप्ता, जम्मा 5 हप्तामा क्रिसमस आउँछ। एडभेन्ट भन्छ, एडभेन्ट भनेको चाहिँ एडिभिइएनटी एडभेन्ट भन्छ। अलिकति तपाईँलाई म यसको बारेमा पनि भन्नु मन लाग्यो, किनभने धेरै मान्छेहरूले भनिराखेका छ, गरिराखेका छ, अनि यो वास्तवमा के हो, यसको मतलब के हो, यो बुझ्ने वास्तवमा जरुरी हुन्छ होइन। त्यसैले एडभेन्ट आगमन, यसको अर्थ हुन्छ आगमन अथवा ख्रिस्टको कमिङ, येसु आउनुहुने। अब जस्तो येसुको दोस्रो आगमन पनि एडभेन्ट नै हुन्छ, उहाँको आगमन जुन चाहिँ हामी प्रतीक्षा गरिराखेका छौँ। वास्तवमा येसुको दोस्रो आगमन बारेमा धेरै कुरा छ बाइबलमा। एउटा सबभन्दा महत्त्वपूर्ण कुरा हामीले पत्रुसबाट सिकेका थियौँ, उहाँको दोस्रो आगमनलाई ख्यालमा राखेर हामीले दिनदिनको जीवन जिउने कुरामा उनले उत्साह दिएका छन्। र तपाईँलाई म अलिकति यो एडभेन्टको बारेमा भन्न चाहन्छु। धेरै चर्चहरूमा यसको बारेमा यो गर्ने चलन हुन्छ, अनि अलिकति यसको बारेमा, अनि एडभेन्ट भनेर चाहिँ कमसेकम 4 हप्ता अगाडिदेखि होला उनीहरूले चाहिँ यो एडभेन्ट भनेर सुरु गर्छ। अनि बाइबलमा धेरै कुराहरू छ तपाईँलाई मैले बताउन चाहन्थेँ, तर एक दुईवटा कुरा कमसेकम बताउँछु जुन चाहिँ कतिचोटि हामीलाई थाहा नहुन सक्छ होइन, किन गरिरहेछ, त्यसको केही मतलब छ कि। उदाहरणको लागि यो क्रिसमस ट्री, यसको के मतलब छ, यो कहिले सुरु भयो, यो क्रिस्चियनहरूले किन क्रिसमस ट्री राख्नुपर्छ, यो सबै कुराको बारेमा बाइबलको आधारमा हामीले बुझ्नुपर्ने हुन्छ होइन। जस्तो क्रिसमसको दिन हामी येसुको जन्म दिवस मनाउँछौँ, त्यसको मतलब के हो, त्यो पनि अलिकति बुझ्नु जरुरी हुन्छ। त्यस कारण आज तपाईँलाई म यो क्रिसमस एडभेन्टको बारेमा गर्दै थोरै यो येसुको आगमनको बारेमा चाहिँ बाइबलीय हिसाबले के कुरा छ जसले चाहिँ यो महत्त्वपूर्ण हाम्रो लागि एकदमै महत्त्वपूर्ण बनाएको छ। संसारको सबै इतिहास, वेद शास्त्र जेसुकै भन्दा पनि सबभन्दा टपमा प्रमाणित भएको पुस्तक चाहिँ बाइबल हो, अनि त्यो बाइबलद्वारा चाहिँ यसको बारेमा के भनेको छ हामी केही कुराहरू आज हेर्छौँ। र विशेष गरी तपाईँलाई म सबैभन्दा पहिला एडभेन्ट भनेर मैले यहाँ अगाडि आगमन राखेको छु, अनि यसमा चाहिँ वास्तवमा येसुको आगमन अनि त्यसको लागि तयारी हुने कुराको बारेमा यो पहिला पहिलाको चर्चहरूले सोचेर गरेको कुराहरू हुन् होइन, सोचेर गरेको कुराहरू हुन्। यसले हामीलाई केही मद्दत गर्छ तर धेरै ठुलो महत्त्व त नराख्छ। तर पनि येसुको आगमन चाहिँ एकदमै महत्त्वपूर्ण छ, किनभने येसु प्रभु जब आउनुभयो 2000 वर्ष अगाडि, त्यसको बारेमा हामी केही सोच्छौँ, त्यसको प्रिपरेसन, त्यसको बारेमा सूचना, त्यसको बारेमा तयारी धेरै भएको कुराहरू छ। अनि येसु प्रभु आउनु आइसक्नु भइसकेपछि पनि वर्ष वर्ष हामी डिसेम्बर 25 तारिकलाई क्रिसमस भनेर येसुको जन्मको बारेमा मनाउने गर्छौँ। अनि त्यसको वरिपरि धेरै कुराहरू हुन्छन्। अहिले भर्खरै भने एउटा क्रिसमस ट्री, अर्को सेन्टा क्लज। त्यस कारण तपाईँलाई पहिला चाहिँ यो एडभेन्टमा के गर्छन् भन्ने कुरा हरेक मण्डलीमा, यो जस्तो इस्टरको बेलामा प्याम सन्डे भन्छ नि, प्याम सन्डे भनेर त्यहाँदेखि येसुको जेरुसलेमको आगमन, उहाँको प्यासन विक भन्छ, अन्तिम हप्ता उहाँले के गर्नुभयो त्यो सबै कुराहरू, अनि तपाईँले ठाउँ ठाउँमा यो बत्तीहरू बालेर धेरै किसिमका यो ड्रामाहरू, यस्तो खालको कुराहरू राखेको तपाईँले देख्नुहुन्छ। त्यसले केही न केही त्यो बेलाको सम्झना दिदछ हामीलाई उद्धार पाउनलाई। जस्तो अन्य धर्ममा चाहिँ सप्ताह लाउँछ, पूजा गर्छ, धेरै किसिमका कामहरू गर्छन्, ती सबै कुरो उनीहरूको आफ्नो मोक्षसँग, आफ्नो उद्धारसँग जोड्छन्। र हाम्रो क्रिस्चियन विश्वास चाहिँ हामीले गरेको कुराबाट चाहिँ यो हाम्रो उद्धारसँग जोडिँदैन। यो कुरो पहिला थाहा पाउनुपर्छ। हाम्रो उद्धार, हाम्रो मुक्ति परमेश्वरबाट सित्तैमा उहाँको अनुग्रहमा आउँछ, त्यसमा हामीले उहाँमा विश्वास गरेर। यो कुरो हामीले प्रष्ट बुझ्नुपर्छ। यो सबै अरू कुरा गर्ने कुराले हामीलाई केही मद्दत गर्छ होइन। जहाँनिर सुन्दर फुलहरू हुन्छन्, राम्रो के भन्छ बाजा म्युजिक हुन्छ, हामीलाई केही इन्भाइरोमेन्ट हुन्छ जसले गर्दा हामीमा एउटा परमेश्वरलाई महिमा दिने मन लाग्छ होइन। तर त्यसमा शब्दहरू के छन् त्यो महत्त्वपूर्ण हुन्छ। तर त्यो सबै कुराभन्दा मुख्य कुरा परमेश्वरसँगको हाम्रो सम्बन्ध, येशु ख्रिस्टले बलिदान भएर उहाँको अनुग्रहको कारणले हामी सम्बन्ध येशुमा गर्छौँ र हामीमा जीवन हुन्छ। यो कुरो चाहिँ बुझ्नुपर्छ। त्यसैले एनिवे यो एडभेन्ट भनेर चाहिँ वचन पनि त्यही किसिमको, अनि उनीहरूले विशेष गरी यो क्यान्डल बाल्छ, बत्ती बाल्छ। धेरैवटा चर्चहरूमा यो चलन हुन्छ, यहाँको अमेरिकामा पनि इस्टाब्लिस चर्चहरूमा, यो क्याथलिक चर्चहरूमा, ट्रेडिसनल अर्थोडक्स, धेरै किसिमका चर्च हुन्छन्। अनि यिनीहरूको कतिको 5 वटा क्यान्डल हुन्छ, कतिको चाहिँ 4 वटा मात्रै क्यान्डल हुन्छ, अनि त्यो क्यान्डल पनि फरक फरक रङको हुन्छ। अनि यो क्यान्डलले चाहिँ ख्रिस्टको आगमनको सङ्केत गर्छ। त्यो क्यान्डल, पहिलो क्यान्डल चाहिँ आशा भन्छ अङ्ग्रेजीमा, भन्दाखेरि चाहिँ होप। पहिलो क्यान्डल चाहिँ आशा, होप। ख्रिस्टको आगमनको पर्खाइमा मानिसहरूको पाप परमेश्वरले ख्रिस्टद्वारा क्षमा गर्नुहुने, अनि त्यसकारणले हामीलाई ख्रिस्टको सम्बन्धमा र परमेश्वरमा यो शुद्ध हुने कुरा, पापबाट पश्चाताप गर्ने कुरा, यो कुराहरू मण्डलीहरूले जोड दिन्छ, जसले गर्दा हामी ख्रिस्टको सम्बन्धमा अझै गहिरो हुन सकौँ। हरेक क्रिसमसमा येसु जन्मेको कुरा हामी मनाउँछौँ, त्यसले येसु फेरि जन्मनु हुने होइन, उहाँ त आएर बलिदान भइसक्नु भएको छ। पवित्र आत्मामा विश्वास गरेका मान्छेहरूको हृदयमा उहाँ बास गर्नुहुन्छ, अनि उहाँ परमेश्वरको दाहिने बाहुलीमा विराजमान हुनुहुन्छ। तर पनि तपाईँलाई यो क्यान्डलको बारेमा म बताउँछु, यो हामीले गर्नै पर्छ भन्ने होइन, यो केवल हामीलाई एउटा वातावरण, एउटा सोच दिने कुरा मात्रै हो, तयार गर्ने कुरा मात्रै हो। पहिलो यो कतिले 4 वटा क्यान्डल गर्छन्, कतिले 5 वटा, अनि पहिलो क्यान्डललाई आशा भन्छ, होप भन्छ, अनि यो पहिलो र दोस्रो क्यान्डलको रङ पनि फरक हुन्छ। पर्पल रङ, पर्पल रङ भनेको चाहिँ बैजनी भन्छ, बैजनी भनेको चाहिँ लिटर्जिक कलर भन्छ। त्यो बेलामा मन्दिरको पुजारीहरूले लाउने रङ चाहिँ बैजनी होइन, पर्पल। अनि पर्पलको त्यो येसु प्रभुलाई लगाइदिएको त्यो कोट पनि पर्पल थियो, जुन चाहिँ उनीहरूले चिट्टा हालेका थिए। अनि हामी प्रेरितको पुस्तकमा 16:14 पढ्यो भनेदेखि, लिडिया भन्ने एकजना व्यक्ति पर्पल पर्पल त्यो ड्रेसहरूको व्यापार गर्थिन्, अनि पावलको प्रचारमा उनी सुन्दथिन् र त्यो वचन बुझ्नलाई परमेश्वरले उनको समझलाई खोलिदिनु भयो र लिडियाले विश्वास गरेर त्यसपछि सुसमाचार लगेर मण्डली स्थापना गर्छिन्। पर्पल रङको कुरा गर्दा बैजनी रङ, त्यसैले पश्चाताप र परमेश्वरमा आशा गर्ने कुरालाई यसले दिँदछ। पहिलो चाहिँ होप, पहिलो क्यान्डल होइन, अनि धेरै जस्तो चर्चले दुईवटा क्यान्डल बालिसक्यो, होप अनि यो लभ प्रेम, दुइटै बैजनी खालको हुन्छ। प्रेमले चाहिँ बेतलेहेममा, प्रेमले चाहिँ येसु प्रभु बेतलेहेममा परमेश्वरको प्रेमको स्वर जन्मनु भयो, अनि त्यो येसु वास्तवमा यो येसु प्रभुको बेतलेहेमको पहिलो रात तपाईँले कल्पना गर्नुभयो भने तपाईँलाई क्रिसमस स्टोरी कतिजनालाई थाहा छ। क्रिसमस स्टोरी हामी जसरी गाउँछौँ, आनन्द गर्छौँ, रमाउँछौँ, किनभने यसको मुख्य कुरा चाहिँ येसु हुनुहुन्छ। तर त्यो क्रिसमस स्टोरीको वरिपरि त्यो रात जब येसु प्रभु र मरियम त्यहाँ नाम दर्ता गर्नलाई जेरुसलेम पुगेका हुन्छन् बेतलेहेममा, अनि त्यो बेलामा सबै बाहिरका मान्छेहरू सायद त्यहाँ नाम दर्ता गर्न आएका थिए होलान्, अनि जोसेफ, यसुप मरियमको मतलब मरियमसँग विवाह गर्ने व्यक्ति, अनि यसुप र मरियम गर्भवती येसु प्रभु पेटमा, अनि जेरु त्यो बेतलेहेममा उहाँहरू अहिले त्यहाँ लज भनौँ, लज अथवा सुत्ने होटेल भनौँ, जे भनौँ, सबै काहीँ पनि कोठा हुँदैन, काहीँ पनि हुँदैन। ल तपाईँ भन्नुहोस् कुनै ठाउँमा, म धेरैचोटि यात्रा गर्छु अनि त्यहाँ जाँदाखेरि राम्रो होटेल पनि परेन भने, हिजो अस्ति हामी दोलखा भन्ने ठाउँमा गएको थियौँ, त्यहाँको होटेल चाहिँ अब राम्रै होटेल तिनीहरूको लागि, तर हाम्रो लागि चाहिँ एकदमै फरक क्या। दोलखाको सिङ्गाटे भन्ने ठाउँ झन्नै चिलङ्खाको मुनि तामाकोसीको किनारमा पर्दो रहेछ। अब उनीहरू विदेशीहरूलाई स्वागत गर्ने चलन छैन, त्यसकारण उनीहरूको सिरोक डस्ना त्यो सबै कुरा चाहिँ मैलो मैलो थियो क्या, अनि नसुत्नु लाग्ने हाम्रो लागि अलिकति अप्ठ्यारो थियो। तर त्यो खाली थियो, कमसेकम ठुलो बेड, एकैजना एउटा कोठामा मजाले सुत्यो। तपाईँ कल्पना गर्नुहोस् येसु प्रभु पेटमा मरियम अनि जोसेफ, यसुप अनि त्यहाँ बेतलेहेममा सुत्ने ठाउँ खोज्दै जाँदाखेरि के हुन्छ, काहीँ ठाउँ मिल्दैन, बाहिर पर्नुहुन्छ, अनि अन्तिममा गाईको तपाईँलाई गोठमा त्यहाँतिर गोबार होला, घाँस होला, तपाईँ कल्पना गर्नुहोस्। म गोठो सुतेको छु त्यस कारणले गोठमा कस्तो हुन्छ, अनि त्यसपछि मरियम बच्चा पाउने बेला भएको हुन्छ, त्यहाँ येसु प्रभु जन्मनु हुन्छ, तपाईँ कल्पना गर्नुहोस्। त्यहाँ बेर्ने लुगा छैन, अनि कस्तो खालको लुगाले बेरेर अनि त्यो त्यो गाईको डुँडमा उहाँलाई पसारेको अवस्था, त्यसैले त्यहाँ एकदमै रमाइलो कुरा भन्दा पनि त्यहाँ कष्टदायी अवस्था, एकदम क्याटिक भन्छ नि अङ्ग्रेजीमा, एकदम अप्ठ्यारो परिस्थिति यहाँ छ, धेरै कुराहरू छ येसुको वरिपरि। तर त्यसको बिचबिचै जब भेडा गोठालाहरूले स्वर्गदूतको सन्देश पाउँछन्, उनीहरू कुदेर हेर्न जान्छन्, येसुलाई देखेर आनन्द गर्छन्, अनि स्वर्गका ज्ञानी ज्योतिषीहरू ताराको दर्शन पाएर, यो रहस्यमय कुरा छ, कुनै दिन हामी बुझ्छौँ होला। यिनीहरू यहुदी पक्का पनि थिएनन्, तर यहुदीहरू तितरबितर भएको हुनाले येसु ख्रिस्टको सन्देश भने मतलब पुरानो नियम जो मसीह आउने कुराको सन्देश सबै ठाउँमा फिँचिएको थियो, अनि त्यो त्यो सन्देशको कारणले सायद यो ज्योतिषीहरूलाई परमेश्वरले केही ज्ञान दिनुभयो, अनि यिनीहरू खोज्दै आए, अनि हामीलाई थाहा छ हेरोद राजालाई भेट्छन्। वास्तवमा त्यतिखेरको हेरोद राजा चाहिँ येसु प्रभुलाई क्रुसमा टाङ्ने बेलाको हेरोद राजाभन्दा फरक हुन्छ। त्यो चाहिँ पहिलो छोरालाई मार्ने, किनभनेदेखि येसु प्रभु यहुदीहरूको राजा भनेको हुनाले, इजरायलीहरूको राजा भनेको हुनाले हेरोदलाई चिन्ता पर्छ, तनाव हुन्छ, विचलित हुन्छन्, बेतलेहेमका सबै मान्छे, जेरुसलेमका सबै मान्छे विचलित हुन्छन्। तपाईँले मत्तीको सुसमाचारमा पढ्नुभयो भने यो सबै कुरा देख्नुहुन्छ। अनि तर ती ज्योतिषीहरू जब तारा पछ्याउँछन्, स्वर्गदूतले उनीहरूलाई निन्द्रामा सपनामा दर्शन दिएर भन्छन्, त्यो हेरोदलाई नदेखाऊ, त अर्कै बाटो जाऊ। एकदम अचम्मका घटनाहरू यहाँ घटेका हुन्छन् यसुको जन्मको सम्बन्धमा। तर एनिवे, तपाईँलाई मैले यो क्यान्डलको बारेमा, एडभेन्टको बारेमा भन्दै गर्दा पुरै स्टोरीमा पुगेँ। त्यसैले यो यसु जब संसारमा जन्मिनु भएको थियो, अनि धेरै चर्चहरू, डिनोमिनेसनहरू, अर्थोडक्स चर्चहरूले चाहिँ यस्तो खालको चलनहरू ल्याएका छन् जसले गर्दा उनीहरूले यो क्यान्डल बार्छन् हरेक हप्ता। परमेश्वर येसु ख्रिस्ट चाहिँ संसारमा आउनु हुँदाखेरि उहाँ आशा लिएर आउनुभयो, निराश भएको मान्छेहरूलाई प्रेम लिएर आउनुभयो, परमेश्वरको प्रेम, जुन प्रेमले कहिल्यै त्याग्दैन, परमेश्वरको प्रेमले हामीलाई बचाउँछ, अनि आनन्द लिएर आउनुभयो, अनि त्यसपछि शान्ति। त्यसकारणले पहिलो हप्ता बालिने क्यान्डल चाहिँ पर्पल क्यान्डल, आशा, होपको। दोस्रो चाहिँ यो प्रेम, पर्पल नै छ। तेस्रो चाहिँ पिङ्क रङको, पिङ्क भनेको चाहिँ हामी गुलाबी भन्छौँ, के अरे गुलाबी रङ, त्यसले चाहिँ आनन्दको त्यो देखाउँछ। अनि वास्तवमा त्यो दुःख र सङ्कष्टको बिचमा येशूको उपस्थितिले आनन्द थियो। अनि कहिलेकाहीँ हामीलाई यो याद हुनुपर्छ, यो संसारिक सङ्कष्ट जति पनि घटनाको बिचमा जहाँ येशू उपस्थित हुनुहुन्छ, उहाँ त यो समयलाई काटेर स्वर्गको अनन्त जोड्नुहुन्छ। उहाँको अगाडि कुनै पनि कुरा अशान्ति हुँदैन, उहाँ परमेश्वर हुनुहुन्छ। अनि हामीलाई त्यो कुरो याद आउँछ। त्यसैले यो क्रिसमसमा येशू आउँदाखेरि हामीलाई अब यो अनन्तको कुनै कुराले फरक नपार्ने, कहिल्यै पनि कमजोर नहुने, कहिल्यै पनि नोक्सान नहुने, कहिल्यै पनि हार नहुने, यो परमेश्वरको जीवन अनन्त रहने, उहाँको प्रेम अनन्त रहने, उहाँमा भएको आशा जीवित रहने, अनि उहाँको शान्ति कुनै कुराले छुन नसक्ने, यो सबै गुणहरू येशूसँगै आए। अनि यो क्यान्डल एडभेन्ट, त्यसकारण कहिलेकाहीँ यो कल्पना, यो हामीले क्रिसमस 2022 हामी मनाउने बेला आउँदैछ, यो हप्ता हप्ता साँच्ची नै हामीलाई यो एडभेन्टको कुरा आओस् भनेर तपाईँलाई मैले अलिकति यसको बारेमा भन्न चाहेँ। कतिजना मान्छेहरूले, तर यसले केही पनि हाम्रो धर्म कर्ममा केही राख्दैन, तर पनि कतिवटा कुराहरू हामी गर्छौँ जुन चाहिँ एउटा हाम्रो आनन्दको लागि, त्यसको केही खराब अर्थ छैन, तर हाम्रो उद्धारलाई केही हुने कुरा पनि होइन। तर जरुर हामी जब जब परमेश्वरतिर हेर्छौँ, जब जब परमेश्वरलाई महिमा दिन्छौँ, असल कुरा हुन्छ, किनभने उहाँको सम्बन्धमा हामी आउँछौँ। उहाँले भन्नुहुन्छ, चुप लाग र जान, म परमेश्वर हुँ, मेरो नजिक आऊ, तिम्रो नजिक म आउँछु, उहाँले भन्नुहुन्छ। यी सबै कुराले परमेश्वरको नजिक र परमेश्वर येशु प्रभुको बारेमा सोच्ने कुरा हामीलाई दिँदछ, यसले हामीलाई तयार पार्दछ। त्यसकारणले अर्को कुरा चाहिँ मैले तपाईँलाई भन्न चाहन्थे, यो डिसेम्बर 25 क्रिसमस मनाउने कि नमनाउने, पहिलो कुरा यो क्यान्डलको कुरा मैले भने, चारवटा अथवा येसुको क्यान्डल चाहिँ सेतो, धेरैले पाँचवटा क्यान्डल राख्छ, आशा प्रेम दुईटा, पर्पल आनन्द शान्ति, पिङ्क र यो शान्तिको चाहिँ सायद रातो हुन्छ कि, अनि त्यसपछि ख्रिस्टको चाहिँ वाइट, ख्रिस्टको चाहिँ शुद्ध पवित्र भन्ने कुराहरू त्यसले देखाउँदछन्, होइन? त्यो क्यान्डलको बारेमा मैले भने। तपाईँलाई मैले अर्को चाहिँ यो 25 तारिक, कतिजना मान्छेहरू, कतिजना क्रिस्चियनहरू छन् जसले चाहिँ यो क्रिसमस मनाउनु हुँदैन भन्ने पनि छन्। म अलिकति फरक विचारको मान्छे, मैले के विचार गर्छु भने, परमेश्वरले हामीलाई क्रिसमस मना भन्या त छैन, तर ख्रिस्टको बारेमा सोचेर आनन्द गर्ने, गीत गाउने, उहाँलाई महिमा दिने, एकअर्कालाई उपहार दिने, यो कुरामा केही पनि गलत चाहिँ छैन, हाम्रो उद्धारको लागि गर्ने होइन। त्यही कारण मान्छेले केही बनाउँछ भने, जुन कुरो वचनमा छैन त्यो गर्नै पर्छ भनेर हामीले गर्नु हुँदैन, तर परमेश्वरको लागि हामीले गर्न सक्छौँ। त्यसैले यो ख्रिसमस 25 तारिक डिसेम्बर येशूको जन्म मनाउने कुरा चाहिँ रोमी साम्राज्य सम्राट 336 AD भन्छ, यो अहिले 2022 यसको 336 पुरै रोमी साम्राज्य क्रिस्चियन देश भयो, अनि त्यही बेलादेखि डिसेम्बर 25 चाहिँ येशूको बारेमा मनाउने सुरु भयो। अनि त्यही आधारमा हामी आज मनाइराखेका छौँ। अनि यो येशु प्रभु ठ्याक्कै डिसेम्बर 25 हो कि होइन भन्ने कुराको बारेमा बाइबल र भाषाका विद्वानहरू धेरै सर्च रिसर्च गर्नेहरूको फरक फरक विचारहरू छन्। हामीलाई त्यो केही पनि मतलब छैन। येशु कुन घडीमा कतिखेर जन्मनुभयो त्यो ठिक मिल्यो मिलेन योसँग सम्बन्ध छैन। येशु आउनुभएको सिधा हो। त्योभन्दा नि महत्त्वपूर्ण कुरा चाहिँ के भनेदेखि तपाईँ र मेरो हृदयमा येशु आउनुभएको, यो चाहिँ महत्त्वपूर्ण छ। जबसम्म तपाईँ र मेरो हृदयमा येशु प्रभुको रूपमा आउनुहुन्न हामीलाई फाइदा हुँदैन। त्यही चाहिँ मुख्य कुरा छ, आज त्यो बुझ्नुपर्छ। तर पनि तपाईँलाई मैले यसको बारेमा क्लियर भन्न चाहन्छु, कोही मान्छेले होइन तिमीहरू क्रिस्चियन होइन किनभने तिमीहरू क्रिस्चियन मनाउँछौ क्रिसमस मनाउँछौ भन्ने मान्छेलाई तपाईँले केही भन्नु पर्दैन। क्रिसमस मनाएर क्रिस्चियन हुने नहुनेसँग सम्बन्ध छैन। क्रिसमस मनाउँदाखेरि तपाईँ र मलाई छुट्टै, किनभने हामी त टोटल्ली उद्धार पाइसकेका छौँ परमेश्वरको अनुग्रहले, हामीले कमाउने होइन, तर हामी एकअर्कामा आनन्द गर्न सक्छौँ, परमेश्वरलाई धन्यवाद दिन सक्छौँ, हामी अझै आफ्नो बारेमा नजिक परमेश्वरको नजिक जान सक्छौँ। त्यो कुरो हामीले बुझ्नुपर्छ। यो क्रिसमसको बारेमा तपाईँलाई यति भन्छु, योभन्दा बढी एउटा ऐतिहासिक कुरा हो कि येशु प्रभु संसारमा आउनुभयो, तर महत्त्वपूर्ण कुरा के हो भनेदेखि यो त अचानक भएन। येशु प्रभु संसारमा आउने कुरा अचानक भएन, परमेश्वरले समय तोकेर ठाउँ तोकेर पुरा योजना बनाएर कतिवटा भविष्यवाणीहरू गरेर येशु प्रभु ठिक ठिक समयमा, जसले परमेश्वरतिर हेर्दथे उनीहरूले परमेश्वरको समझबाट त्यो थाहा पाए कि ओ यो चाहिँ हो उहाँ आउनुभएको, यो धर्मशास्त्र भविष्यवाणी पुरा भयो। अनि यो भविष्यवाणी आजका मान्छेहरूले भनेका भविष्यवाणी होइन। आज भविष्यवक्ताहरू भविष्यवाणी बोल्नेहरू धेरै जस्तो झुट्टा छन्। तपाईँलाई म सिधा भन्छु, हामीलाई कसैको भविष्यवाणी आवश्यकता छैन, उहाँको वचन आवश्यक छ। परमेश्वरको वचनमा चाहिने सबै कुरा छ। त्यस कारणले हामीले आफैलाई जहिले पनि होसियारी बनाउनुपर्छ, तर परमेश्वरसँग हाम्रो उद्धार चाहिँ उहाँसँग सम्बन्ध भएको कारणले हरेक व्यक्ति ख्रिस्टसँग साँचो सम्बन्धमा आउँछ। पवित्र आत्मा हाम्रो हृदयमा आएर बास गर्नुहुन्छ अनि हामी उहाँ सँगसँगै हुन्छौँ। हाम्रो जीवनमा जिउनु पर्ने सबै कसरी जिउने भन्ने कुराको निम्ति सहायता उहाँको शक्तिबाट आउँछ। क्रिस्चियन येशु प्रभुको अनुग्रहको शक्तिमा जिउने व्यक्ति हो। आफ्नै शक्तिमा हामी जिउन सक्दैनौँ। त्यस कारणले तपाईँलाई क्रिसमसको बारेमा भने, क्रिसमस ट्री भनेको मेरो यहाँ पनि छ क्रिसमस ट्रीको मेरो व्यक्तिगत जीवनमा केही त्यति भावनात्मक छैन, किनभने सानैदेखि क्रिसमस ट्रीमा हुर्केन। यहाँ अमेरिकामा मेरो छोराहरूलाई चाहिँ एकदमै यसको बारेमा अलिकति भावनात्मक छ। अब यो क्रिसमस ट्री कहिले सुरु भयो के भयो यसको केही थाहा छैन कसैलाई। तर एउटा कुरा चाहिँ के छ भनेदेखि, यो क्रिसमस ट्री चाहिँ यो धुपी कहिले पनि पात नझर्ने भएको हुनाले यस यो चाहिँ त्यो प्रकारले उनीहरूले विचार गर्छौँ। हजारौँ वर्ष अगाडिदेखि यो सुरु भएको होइन, तर यो राख्नै पर्छ राख्नु पर्दैन यसको केही महत्त्व राख्दैन। त्यही हो फेरि अर्को कुरा चाहिँ, यो एउटा रमाइलो कुरा हो, त्यसको लागि हामी गर्छौँ। सुरुमा यो क्रिसमस ट्रीको सबभन्दा माथि चाहिँ येशुको चित्र राख्थे अरे, अहिले चाहिँ तारा राख्ने चलन छ, जुन चाहिँ त्यही ज्योतिषीहरूले देखेको बेतलेहेममा आएर अडिएको ताराको बारेमा मान्छेले कुरा गर्छ होइन। त्यसैले परमेश्वरमा चाहिँ अनन्त जीवन, अनन्त प्रेम, अनन्त शान्ति, अनन्त आनन्द छ भन्ने कुरा, त्यो कहिले पनि पाप नझर्ने रुख जो चाहिँ सधैँ हरियो बस्छ त्यसको सङ्केत गर्छ भन्ने मान्छेले अर्थ्याउँछन्। तर हाम्रो लागि चाहिँ एउटा रमाइलोको कुरा, केटीकेटीको लागि रमाइलो होइन। अब एउटा सान्ता क्लजको बारेमा तपाईँलाई म भन्न चाहन्छु। सान्ता क्लज भनेको चाहिँ चौथो शताब्दीमा बिसप सेन्ट निकोलस भन्ने व्यक्तिको बाबुआमा धेरै धनी थिए अरे। अनि सेन्ट भनेको चाहिँ सन्त, बिसप, उसको नाम सेन्ट निकोलस। अनि यो व्यक्तिले चाहिँ आफ्नो बाबुआमाको धेरै सम्पत्ति भएको हुनाले उनी चाहिँ एकदमै उतारवादी रहेछन्। अनि गरिब मान्छेहरूलाई चाहिँ उनीहरूले चाहिँ थाहा नपाउने गरी धेरै कुराहरू दिँदै रहेछन्। अनि त्यहाँबाट त्यो कुरा उसले दिन थालेपछि, यो क्रिसमसको बेलामा परमेश्वरको प्रेमलाई सम्झेर दिने कुरा सुरु भयो। अनि त्यही कारणले बिस्तारै बिस्तारै यो सेन्टा क्लज भनेको चाहिँ डच भनेको चाहिँ डच यो जर्मन हो कि डेनमार्क हो डच एनिवे, तिनीहरू नेपाल यहाँ आएपछि अमेरिकामा हल्यान्डका हल्यान्ड डच, उनीहरूले चाहिँ यो यस्तो खालको चलन सुरु गरे सेन्टा क्लज, अनि उनीहरू डच भाषामा चाहिँ सेन्टा क्रज के भन्दो रहेछ क्या, त्यो हुँदा हुँदा सेन्टा क्लज हुन आयो भन्ने कुराहरू मान्छेले गर्छन्। तर केटाकेटीहरूलाई कतिजना मान्छेहरूले चाहिँ साँच्चै नै चिम्नी घरको चिम्नीबाट लुकेर सेन्टा क्लज ल्याएर त्यहाँ तिम्रो लागि गिफ्ट ल्यायो भनेर मान्छेहरूलाई बच्चाहरूलाई सिकाउँछन्, त्यो चाहिँ गलत हो। हामीले नचाहिएको झुटा कुरा सिकाउनु हुँदैन, एउटा चलन हो गिफ्ट उपहार लेनदेन गर्ने कुरा चाहिँ असल कुरा हो, किनभने परमेश्वरले हामीलाई क्रिसमसको समयमा हाम्रो उद्धारको लागि आफ्नो पुत्र उपहारको रूपमा दिनुभयो, जसले गर्दा येशु ख्रिस्टको बलिदानद्वारा हामीलाई अनन्त जीवन सित्तैमा उहाँको अनुग्रहमा उपहार पाउँछौँ। त्यो कुराको सम्झनामा त्यसलाई रमाइलो गर्नलाई एकले अर्कालाई उपहार दिनु राम्रो, तर त्यो दिनै पर्छ भन्ने केही जबरजस्ती छैन। तेरो नराम्रो राम्रोसँग मतलब छैन, तर के हो यो एउटा शुद्ध हृदयले मनाउने कुरा हो। यति कुरा तपाईँलाई मैले क्रिसमसको वरिपरिको कुरा भन्न चाहे, त्यसपछि अलिकति तपाईँलाई येशु ख्रिस्टको जन्म र उहाँको जीवनबारे बाइबलले के भन्छ यो अलिकति मलाई सन्दर्भिक लाग्यो, होइन वास्तवमा ख्रिस्ट संसारमा जन्मिनु भएको कुराको बारेमा। अनि यो क्रिसमसको बेलामा हामीले कसरी यो धेरैवटा स्टोरीहरू छन्, येशु प्रभु कसरी गर्भधारण हुनुभयो, मत्ती अथवा लुकाले चाहिँ सुरुमै यी कुराहरू लेख्छन्, अनि कसरी येशु के अरे मरियममा स्वर्गदूत देखा पर्नुभयो, उनको गर्भको बारेमा कुरा भयो, अनि जोन द बप्टिस्ट बप्तिस्मा दिने युहन्ना कसरी जन्मे, यो सबै कुराहरू हामीले देख्दछौँ। तपाईँलाई सरसर्ती उहाँको जन्मबारे हजारौँ वर्ष अघि विभिन्न किसिमका भविष्यवाणीहरू भएका थिए, यो कुनै पनि धर्ममा यस्तो खालको प्रिपरेसन छैन। वास्तवमा तपाईँलाई एकैछिन मैले बताएर यो सबै कुरा बताउन सक्दिनँ, तर अलिकति ग्लिम्स जस्तो एक दुईवटा कुरा म तपाईँलाई बाइबलको भन्छु, किन क्रिस्चियन विश्वास येसुको कुरा अरूभन्दा फरक छ, त्यसको बारेमा यति धेरै प्रमाणहरू छन्। अब तपाईँलाई एउटा प्रश्न म गर्छु, हामीलाई के लाग्छ सबभन्दा बाठो मान्छे, सबभन्दा बोल्न सक्ने मान्छे, सबभन्दा बलियो मान्छे, सबभन्दा पढेको मान्छे, उसले सबैभन्दा राम्रो निर्णय गर्छ भन्ने लाग्छ होला, होइन? तर संसारमा त्यस्तो कहिले पनि भएको छैन। सही निर्णय मान्छेले धेरै पढेर धेरै बुझेर, कहिलेकाहीँ पढेका मान्छेहरूले सही गरेका छन्, त्यसको बारेमा धेरैवटा मान्छेको नाम भन्न सक्छु म तपाईँलाई। एकजना सिएस लुइस भन्ने क्रिस्चियन फिलोसफर, सिएस लुइसको धेरै किताबहरू छ जो हामी पढेर फाइदा उत्पन्न हाम्रो आत्मिक रूपमा, उनी चाहिँ 30-31 वर्षको उमेरमा क्रिस्चियन भएको, पहिला नास्तिक थिए। त्यस्तो अरू धेरै मान्छेहरू छन्, तपाईँलाई धेरैवटा नाम दिन सक्छु, होइन? अनि एकजना मान्छे चाहिँ अहिले नै बेलायतमा छन्, उनको नाम चाहिँ पिटर हिचिङ। पिटर हिचिङको दाई चाहिँ क्रिस्टोफर हिचिङ, जो अमेरिकामा केही वर्ष अगाडि मरे, सबभन्दा बढी नास्तिकको, ख्रिस रहितको, परमेश्वर छैन भन्ने कुराको बढी प्रोपागान्डा गर्ने, प्रचार गर्ने व्यक्ति, आफ्नो दाईलाई विश्वासमा ल्याउन कति प्रयास यो पिटरले गरे तर उसले विश्वास गर्न सकेन। क्रिस्टोफर हिचिङ विश्वास नगरी मर्यो, तर तपाईँ पिटर हिचिङको बारेमा तपाईँले गुगलमा खोज्नुभयो भने भेट्नुहुन्छ, उसले हरेक हप्ता आर्टिकल लेखिरह हुन्छ, एकदमै राम्रो प्रकारले अहिलेको संसार र अहिलेको इस्युको बिचमा यो व्यक्तिले एउटा बुद्धिमानपूर्वक सही जवाफहरू दिइरह हुन्छ। त्यस्ता मान्छेहरू धेरै छन्, त्यो पनि फेरि मैले अहिले तपाईँलाई नाम दिन सक्दिनँ, हामीलाई त्यो डिस्कस गर्ने टाइम छैन। र एउटा कुरा के छ भने, हामीले यो मान्छेभन्दा पनि परमेश्वरको वचन चाहिँ परमेश्वरको आत्माबाट, परमेश्वरबाट आए, त्यसैले हामीले वचनकै कुरालाई सबभन्दा बढी जोड दिनुपर्छ, अनि त्यही परमेश्वरको वचनलाई आज म हेर्न चाहन्छु। त्यसैले अघि मैले प्रश्न गरेको थिएँ, सबभन्दा बुद्धि भएको मान्छे किन विश्वास गर्न सक्दैन, तर यी मान्छेहरू जो अनेस्ट छन्, यो क्रिस्टोफर हिचिङ के अरे पिटर हिचिङ, 31-30 वर्षको उमेरसम्म नास्तिक नै थियो। अनि उसले एक दिन, तर अनेस्ट नास्तिक, एकदम इमान्दार, तपाईँलाई म भन्छु 20-21 वर्षको उमेरसम्म म नास्तिक थिएँ, तर तपाईँ इमान्दार नास्तिक अथवा इमान्दार कोही पनि छ भनेदेखि एक दिन परमेश्वरलाई भेट्ने चान्स बढी छ, किनभने तपाईँले जहिले पनि सत्य कुरा खोजिरह हुन्छ। हाम्रो चलन चल्तीका धर्म, हाम्रो मान्यतामा मानिराखेको कुरा र यो आउने नयाँ कुराको बिचमा तपाईँले जब टेबलमा राखेर प्रश्न गरेर सही सत्यता चाहिँ के छ भनेर खोज्न थाल्नुभयो भने तपाईँले भेट्नुहुन्छ। अनि धन्य घचघचाउनेहरू, उनीहरूको निम्ति खोलिने छ, खोज्नेहरूले भेट्टाउनेछन् येशु प्रभुको वचन। त्यसैले मेरो जीवन त्यही हो। त्यसैले अहिले हामी परमेश्वरको वचनमा येशुको बारेमा कति धेरै कुरा थिए, वास्तवमा यसको बारेमा हामीले धेरै कुरा बुझ्दाखेरि हाम्रो विश्वास अझै बढ्छ, हामी परमेश्वरमा अझै बलियो हुन्छौँ, किन हामीले जुन कुरो पछ्याइ राखेका छौँ संसारमा अरू कुनै कुरामा पाइँदैन। एउटा युनिकनेस अफ जिजस भन्छ, उहाँ चाहिँ अरू सबै देवदेवता अरू सबै कुराभन्दा भिन्न हुनुहुन्छ, उहाँले कहिल्यै। त्यसैले यो बाइबलको कुरा मान्छेले नबुझेर मात्रै, जसले बुझ्दछ उसले विश्वास गर्छ। त्यो ख्रिस्टोफर पिटर हिचिङले के भन्छ भनेदेखि, येशूलाई विश्वास गर्ने जति धेरै प्रमाण छ, जति सजिलो छ, येशू अथवा परमेश्वर छैन भनेर विश्वास गर्ने कठिन छ, किन प्रमाणै छैन। पुरै प्रमाणले चाहिँ परमेश्वरको अस्तित्व देखाउँछ। अब यो अन्य धर्मको कुरा त मान्छेले निकाले धर्म होइन, अझ भन्दा इन्डिया र नेपालमा त कतिजना गुरु, कतिजना धर्म भगवान्, कतिजना माता, कतिजना उनीहरू मान्छे बिच्छेका कुरा होइन, कुनै कुराको आधार छैन। तर बाइबल त्यस्तो छैन, बाइबल मान्छेद्वारा आएको होइन भन्ने कुरा प्रमाणित छ। त्यही कारण आज तपाईँलाई म केही कुरा छोटकरीमा सुरु गर्दैछु। पहिला हामी भविष्यवाणीहरू हेर्न गइरहेका छौँ है। सबभन्दा पहिला ख्रिस्टको जन्म सम्बन्धी भविष्यवाणीहरू हजारौँ वर्ष अगाडि उत्पत्तिको पुस्तकमा नै, सबभन्दा पहिला जब मानिसले पाप गर्यो, परमेश्वरले त्यतिखेर नै भविष्यवाणी गर्नुभएको कुरा हामी देख्छौँ। अनि अर्को कुरा, ख्रिस्टको जीवनबारे, उहाँ कस्तो खालको जीवन, कसरी जिउनुहुन्छ, के हो भन्ने बारेमा धेरै भविष्यवाणीहरू छ। फेरि पनि म तपाईँलाई भन्छु, मैले आज जे तपाईँलाई प्रस्तुत गर्दैछु पुरा तयार गरेर सम्पूर्ण गर्न भ्याउँदिनँ, किनभने यति धेरै कुरा छ कि एकैछिनमा भन्न सकिन्छ। जुन कुरा भन्दैछु यो सत्य कुरा हो होइन, त्यही कुरा चाहिँ हामी हेर्नेछौँ, किनभने क्रिसमस मनाउँदै गर्दाखेरि यसको रहस्य चाहिँ के भनेर बुझ्नु जरुरी छ। त्यस कारणले क्रिसमस मनाउने पनि रहस्य अर्थपूर्ण तरिकाले मनाउनु पऱ्यो। उहाँ को हुनुहुन्छ होइन, उहाँसँग सम्बन्ध नगाँसिकन खालि मनाएर केही फाइदा हुँदैन होइन। जस्तो मान्छेहरूले भित्र मनमा चाहिँ के छ थाहा छैन, तर मान्छेलाई यसो फालेर, जहिले पनि मलाई याद आउँछ यो मन्दिर जाने मान्छेहरू लाइनमा बसेर एउटा सबभन्दा सानो पैसा खल्तीबाट निकालेर त्यो मन्दिरलाई छुने गरे ठ्याङ्ग फालेको देख्दाखेरि उसको दिमागमा त्यो उसको देउता भगवान कस्तो खालको हो अनि कसरी त्योबाट आशिष पाउँछ भन्छ। तर बाइबलमा जो परमेश्वरको बारेमा लेखिएको छ तपाईँहरू मेरो कल्पनाभन्दा धेरै माथि छ। त्यसकारण यो परमेश्वर जो जीवित सत्य हुनुहुन्छ, अमेजिङ ट्रुथ, अमेजिङ ट्रुथ, उहाँको अगाडि हामी केही सोच्न सक्दैनौँ अनि त्यो कुरो हामी देख्दछौँ। त्यसैले तपाईँलाई पहिलो पद पढ्न चाहन्छु, अनि ख्रिस्टको आश्चर्य कर्महरूको बारेमा, उहाँको जीवनको बारेमा, उहाँको जन्मको बारेमा हामी केही भविष्यवाणीहरू हेर्छौँ। सबभन्दा पहिलो पाउनुहोस् है, सबभन्दा पहिलो भविष्यवाणी मैले उत्पत्ति 3 है, उत्पत्ति 3 15 जब येशु प्रभुले, के अरे परमेश्वरले आदम र हवाले पाप गरेको कुरा देख्नुभयो, उनीहरू लुकिराखेका थिए पातले बेरेर, अनि उहाँ जानुभयो, अनि त्यतिखेर उहाँले वास्तवमा मानिसलाई श्राप दिनुभयो, किनभने उसले परमेश्वरको विरुद्धमा पाप गरेको थियो। अनि यहाँनिर स्त्रीलाई श्राप दिँदै गर्दाखेरि येशुको बारेमा भविष्यवाणी पनि परमेश्वरले गर्नुभएको छ। यहाँ हामीले 13 र स्त्रीको बिचमा सर्पलाई, सर्प भनेको चाहिँ सैतान, सैतान चाहिँ सर्पको रूपमा भएर आएको थियो, 13 र स्त्रीको बिचमा र 13 सन्तान र स्त्रीको सन्तानको बिचमा दुश्मनी हालिदिनेछु, त्यसले 13 शिर कुल्चनेछ र तैँले त्यसको कुर्कुच्चो डस्नेछ। सैतानलाई यो कुरा दिएर श्राप गर्दै हुनुहुन्छ, यो कुल्चने कुर्कुच्चो कुल्चने स्त्रीको सन्तान भन्ने जुन शब्द छ यहाँ येशु प्रभुको जन्मको बारेमा, उहाँको बारेमा परमेश्वरले भविष्यवाणी, पहिलो येशुको भविष्यवाणी यहाँ आउँछ। त्यसपछि तपाईँलाई मैले युहन्ना चारको चारमा देख्छु, त्यहाँ चाहिँ के लेखेको छ भने येशु बिना, येशु चाहिँ बिना सूचना, कुनै खबरै नभई, कुनै तयारी नभई आउनु भएन। बाइबलको पुरानो नियममा पुरा हेऱ्यो भने येशुको बारेमा हामी अहिले हेर्दै जान्छौँ कति धेरै प्रिपरेसन थियो। अनि यहाँनिर पावलले गलातीको विश्वासीहरूलाई यो कुरा बताउँदैछन्, समयको पूर्णतामा परमेश्वरले आफ्नो पुत्रलाई पठाउनु भयो, उहाँ एउटी स्त्रीबाट जन्मनु भयो तथा व्यवस्थाको अधीनमा जन्मनु भयो भनेको चाहिँ परमेश्वरले दिएको व्यवस्था, परमेश्वरको नियम चाहिँ पवित्र हुन्छ। अब व्यवस्था मोसद्वारा परमेश्वरले दिनुभयो, मानिसहरू कसैले पालन गर्न सकेन, तर जब व्यवस्था अनुसार मान्छे जिउँछ परमेश्वरको धार्मिकता अनुसार हुन्छ। तर मान्छेको पाप र उसको आफ्नो शक्तिले, पापको कारणले कहिले पनि कुनै व्यक्तिले व्यवस्था पुरा गर्न सक्दैन, तर परमेश्वरमा, येशूमा विश्वास गरेर उहाँको अनुग्रहमा मात्रै। तर यहाँ येशूको बारेमा हामीले हेर्दै गर्दा अघि स्त्रीबाट, स्त्रीको सन्तानको कुरा हामीले यहाँ गरेको थियौँ, अनि यहाँ स्त्रीबाट समय पुरा भएपछि एउटा स्त्रीबाट उहाँ जन्मनु भयो, उहाँ भनेको चाहिँ येशू, अनि उहाँ त व्यवस्थाको अधीनमा जन्मिनु भयो, सबै कुराहरू उहाँले पुरा गर्नुभयो, धार्मिकतामा जन्मिनु, किन उहाँ त पाप रहित भएर जन्मिनु भएको थियो। यो कुरो हामी देख्दछौँ। अनि भविष्यवाणीले चाहिँ वास्तवमा मानिसको उद्धारको योजना मात्रै बनाउनु भएको थिएन परमेश्वरले। उहाँले जुन भविष्यवाणीहरू गर्नुभयो, खालि भविष्यवाणी मात्रै गर्नुभएको थिएन, तर जुन कुरो परमेश्वरको मुखबाट निस्किन्थ्यो त्यो 100% पुरा हुन्थ्यो, त्यो बाइबलमा प्रमाणित छ। हामीले त्यो परमेश्वरको भविष्यवाणी र यो पुरा भएको कुराको विषयलाई लिएर अध्ययन गऱ्यो भने अचम्म लाग्ने खालको कुरा हामी देख्दछौँ। अर्को कुरा, यी कुराहरूले हामीलाई परमेश्वरको वचन कति सत्य छ भन्ने कुराको प्रमाण हुन्छ, अनि एउटै परमेश्वरबाट आएको परमेश्वरको वचन भन्ने कुरा थाहा हुन्छ, किन परमेश्वरको वचन जो बाइबलको बारेमा पनि बाइबलमै लेखिएको छ, 40 मान्छेहरूद्वारा, फरक फरक व्यक्तिहरूद्वारा लेखिएको, कमसेकम 2500 वर्षको बिचमा लेखिएको, तर सबै कुरा सही सही प्रकारले एकअर्कामा हार्मोनियम हुन्छ नि, एकदमै मिल्दोजुल्को प्रकारले, किनभने त्यसको लेखक मानिसहरू खालि लेखेका थिए तर अथर भन्छ नि परमेश्वर आफै हुनुहुन्थ्यो, पवित्र आत्माद्वारा यी सबै कुरा प्रकाश आएको थियो। यो सबभन्दा बाइबलको महत्त्वपूर्ण कुरा होइन? अनि त्यही कुरो यसैयाले यो थोमसले, तपाईँलाई डाउटिङ थोमस भन्छ नि, युहन्ना 14 हेर्नुभयो भने थोमसले चाहिँ हामीलाई पिता देखाइदिनुहोस् भनेर भन्छ, अनि त्यो बेलामा वास्तवमा थोमसले के भने हुन्छ भने येशु प्रभु बौरी उठ्नु भएपछि चाहिँ त्यो माथिको कोठामा प्रार्थना गरिरहँदा येशु चाहिँ अचानक बन्द कोठामा भित्र देखा पर्नुहुन्छ, अरू सबैसँग भेट्नुहुन्छ, थोमसले चाहिँ भेट्या हुँदैन। थोमसले चाहिँ के भने हुन्छ अरू चेलाहरूसँग भने, म चाहिँ जबसम्म येशुको हात छुन्न, उहाँको डोब हेर्दिनँ, उहाँको कोखा हेर्दिनँ, म विश्वास गर्दिनँ। येशु प्रभुलाई थाहा हुन्छ, जब थोमसलाई भेट्नुहुन्छ तुरुन्तै, तपाईँले युहन्नामा पढ्नुपर्छ त्यसको बारेमा, तुरुन्तै थोमसलाई भन्नुहुन्छ, ए थोमस मेरो हातमा आएर छौ, मेरो कोखामा छौ। अनि थोमस कायल हुन्छ, अनि थोमसले त्यहाँ के भन्छ थाहा छ, हे मेरो प्रभु, हे मेरो परमेश्वर, किनभने थोमसलाई पवित्र आत्माले येशु प्रभुको बारेमा प्रकाश दिनुहुन्छ। अनि यो एकदमै महत्त्वपूर्ण कुरा हामी यहाँ देख्दछौँ। अनि ख्रिस्टको आगमन सम्बन्धी यो भविष्यवाणीहरू, अनि कसरी परमेश्वरले मानिसहरूको उद्धारको बाटो बनाउनु भयो जुन चाहिँ इजरायलीहरूबाट आउने कुराको बारेमा हामी देख्दछौँ। सबभन्दा पहिला तपाईँलाई भविष्यवाणी गन्ती 24 म पढ्न चाहन्छु। यहाँ के छ, इजरायली जाति परमेश्वरले अब्राहमबाट सुरु गर्नुहुन्छ। यहाँ गन्तीमा के छ भने, म उहाँलाई देख्छु तर अहिले त होइन, म उहाँलाई हेर्छु तर नजिकै त होइन, याकुबबाट एउटा तारा आउनेछ, इजरायलबाट एउटा राजदण्ड उदय हुनेछ। यो तारा येशुको बारेमा भनिरहेछ, राजदण्ड भनेको चाहिँ येसुकै बारेमा, उहाँको शासनको बारेमा, उहाँको प्रभुत्वको बारेमा, उहाँले मुआबका एउटा के भन्छ टाउको किचाउनु हुनेछ, अनि सेतका सन्तानलाई ध्वंस पार्नुहुनेछ, सदोम पराजित हुनेछ, र त्यसको शत्रु सेइर पनि पराजित हुनेछ, तर इजरायल चाहिँ बलियो हुनेछ, याकुबबाट एउटा शासक उत्पन्न हुनेछन् र सहरका बाँचेकाहरूलाई नाश गर्नेछन्। इजरायल चाहिँ बलियो हुनेछ, याकुबको एउटा शासक उत्पन्न हुनेछ, याकुबबाट एउटा शासक उत्पन्न हुनेछ। येशु प्रभुको बारेमा यहाँ भनिएको कुरा हो, यो येशु प्रभुको बारेमा भनेको भविष्यवाणीको कुरा हो। अनि त्यही कुरो तपाईँले यहाँ देख्नुहुन्छ मत्ती एकको एक र सोह्रमा अब्राहमका पुत्र दाउद। अनि तपाईँले मत्ती एक अध्यायमा पुरै हेर्नुभयो भने याकुबको वंश, अब्राहमको वंश, अनि पुरै वंश याकुबमा, के अरे मत्तीमा तपाईँले देख्नुहुन्छ वंशावली, येसुको वंशावली। अनि त्यही वंशमा नभन्दै येसुको जन्म हुन्छ। तपाईँलाई मत्ती एकको एक र सोह्र पद मात्र यहाँ पढ्छ, अब्राहमका पुत्र दाउदको, दाउदका पुत्र येसु ख्रिस्टको वंशावली। याकुब तिनै योसेफका पिता थिए, तिनकी पत्नी मरियम थिइन्, यिनै मरियमबाट येसुको जन्म भयो जो ख्रिस्ट कहलाइन्छन्। त्यस कारण तपाईँले यो मत्ती एक अध्याय पुरै हेर्नुभयो भने तपाईँले येसुको वंशावली देख्नुहुन्छ। अनि वास्तवमा त्यो एउटा अर्थपूर्ण कुरा छ, सबै रेकर्डेड छ, कसरी येसु प्रभु जन्मिनुभयो त्यो भविष्यवाणी कसरी पुरा भयो भन्ने कुरा तपाईँले त्यहाँ देख्नुहुन्छ। ख्रिस्टको जन्मको बारेमा यसरी भविष्यवाणी भएको थियो र पुरा भएको थियो, इजरायलीहरूकै बिचमा उहाँ जन्मिनुहुन्छ भन्ने कुराको भविष्यवाणी भएको थियो। अनि ख्रिस्ट चाहिँ दाउदको घरानामा, यहुदाको कुलमा जन्मनु हुनेछ भन्ने कुरा चाहिँ तपाईँले यहाँ यो उत्पत्ति 49:10 हेर्नुहुन्छ। यहुदा भनेको चाहिँ इजरायली जाति, यहुदी राज्य चाहिँ दुईटा राज्यमा, नर्थ उत्तरपट्टिको राज्य र दक्षिणपट्टिको चाहिँ यहुदिया भन्छ, अनि र उत्तरपट्टिको राज्य चाहिँ नाश हुन्छ, यहुदिया चाहिँ रहन्छ। तर यहाँनिर यहुदियाको बारेमा भविष्यवाणी छ, त्यही यहुदियाबाट येशु प्रभु, यहुदाको कुलबाट येशु प्रभुको जन्म हुन्छ। अनि त्यो चाहिँ यहाँ त्यसको बारेमा उत्पत्ति 49:10 यो भविष्यवाणी, यहुदाको हातबाट राजदण्ड हट्ने छैन, राज्य चलाउनेको लाठी त्यसका खुट्टाका बिचमा बिचबाट हट्ने छैनन्, जबसम्म त्यसका मालिक आउँदैनन्, जातिहरू उहाँको आज्ञाकारी बन्ने छन्। मालिक भनेको चाहिँ यहुदाको मालिक भनेको येशु प्रभु, राजाहरूको महाराजा, त्यो कुलमा जन्मनुहुन्छ भन्ने कुरा चाहिँ सयौँ हजारौँ वर्ष अगाडि यो कुरा भनिएको थियो, अनि त्यो हामी यहाँ देख्दछौँ। अनि तपाईँले यसैया 11:1 इसैको ठुटाबाट एउटा टुसा निस्कनेछ, त्यसका जराहरूबाट निस्केको हाँगाले फल फलाउनेछ। यसको बारेमा तपाईँलाई वर्णन गर्ने टाइम छैन, यो पनि येशुको जन्मको बारेमा भनिएको छ। त्यस कारण त्यही कुरा तपाईँले लुका 1:31-33 हेर्नुभयो भने, अब हेर तिमीले तिमीले गर्भ धारण गर्ने छेउ र एउटा छोरो जन्माउने छेउ, र तिमीले उहाँको नाउँ येशु राख्ने छेउ, उहाँ महान हुनुहुनेछ, परम प्रधानका पुत्र कहलाइनुहुनेछ, र परम प्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाउदको सिंहासनमा दिनुहुनेछ, उहाँले याकुबको वंशमाथि सदा सर्वदै राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त हुने छैन। येशु प्रभुको बारेमा मरियमलाई यो कुरा स्वर्गदूतले भन्दछ, अनि त्यहाँबाट त्यो पहिलादेखिको भविष्यवाणीको कुरा सुरु हुँदछ। अनि तपाईँलाई तेस्रो कुरा, येशु चाहिँ बेतलेहेम सहरमा नै जन्मिनुहुन्छ भन्ने कुरा चाहिँ त्यो पनि सयौँ वर्ष अगाडि भविष्यवाणी भएको थियो, बेतलेहेममा जन्मिने कुरा। तपाईँलाई योभन्दा धेरै छ है, त मैले खालि थोरै एक दुईवटा तपाईँलाई दिन खोजेको। येशुको जन्म, यो क्रिसमस, यो चाहिँ ऐतिहासिक मात्रै होइन कि यो ती सत्य र परमेश्वरले कति अगाडि भविष्यवाणी गर्नु भएर ठिक ठिक समयमा पुरा भएको कुरा हामी देख्दछौँ यहाँनिर मिका 5:2 तर ए बेतलेहेम ए एप्राता त यहुदाका कुलहरूमध्ये सानो भए तापनि तँबाट मेरो निम्ति एकजना निस्कनुहुनेछ जो इजरायलका शासक हुनुहुनेछ जसको सुरु पुरानो समयदेखि अर्थात् प्राचीन कालदेखि नै छ। अब यहाँ शासकको कुरा चाहिँ तपाईँले धेरै येशूलाई मुक्तिदाताको रूपमा ग्रहण गर्दाखेरि प्रभु मान्ने एउटा शासकको रूपमा मण्डलीको शिर येशु अब आउने राज्यको राजा येशु हुनुहुन्छ। स्वर्गमा परमेश्वर येशु परमेश्वर हुनुहुन्छ, उहाँले नै राज्य गर्नुहुन्छ। अब यो अहिले हामीले देखेका जस्तो चुनाव यो एउटा देश शक्तिशाली अर्को देश शक्तिशाली इकोनोमी तलमाथि यो के पनि हुँदैन। अब आउने येशु प्रभुले जब दोस्रो आगमन पछि आउँछ नि वास्तवमा उहाँ राजा कहलिनुहुन्छ, उहाँ राजा हुनुहुनेछ। अनि यो चाहिँ येशुको जन्म हुनुभन्दा कति अगाडि मिका 5:2 यसको बारेमा बेतलेहेममा जन्मिएको कुरा जन्मिने कुरा चाहिँ यहाँ भनिएको छ। अनि तपाईँलाई यो कुरा चाहिँ लुका 2 यो चाहिँ लुका 1:2-7 होला यहाँ के छ, योसेफ पनि गालिलको नासरतबाट यहुदियाको बेतलेहेम भन्ने दाउदको सहरमा गए। अब यहाँ यस के अरे दाउदको सहरमा चाहिँ त्यहाँ किनभने तिनी दाउदका कुटुम्ब र वंशका थिए, नाउँ दर्ता गराउन तिनी आफूसँग मग्नी भएकी मरियमलाई साथमा लिएर गए। जस्तो मग्नी चाहिँ गर्भवती थिइन् यहाँ होइन, मरियम गर्भवती थिइन्। तिनीहरू त्यहाँ भएकै बेला मरियमको बालक जन्मिने बेला आयो, तिनले आफ्नो जेठो छोरो जन्माइन्, उहाँलाई लुगाले बेरेर डुँडमा राखिन् किनकि तिनीहरूका निम्ति पौवामा ठाउँ थिएन। पौवा भनेको चाहिँ पार्टी पार्टी पौवा त्यो बेलाको होटेल जे जे भन्नुहोस् है, तर गाईको गोठमा उहाँ जन्मनु भयो। यो घटना तपाईँले मिकामा बेतलेहेममा येशुको जन्म हुने कुराको भविष्यवाणी यहाँ गएर पुरा हुन्छ। अनि वास्तवमा यस्तो त धेरै छ बाइबलमा, तर तपाईँलाई मैले थोरै कुराहरू यहाँ भनिराखेको छु। अनि अर्को कुरा चाहिँ ख्रिस्ट एक कन्याबाट जन्मिनु भएको कुराको बारेमा 100 वर्ष येशु ख्रिस्ट संसारमा जन्मिनुभन्दा येशु जन्मिएको 2000 वर्ष भयो, 2000 चान्चुन भयो होइन, तर उहाँ जन्मिनुभन्दा 750 जति वर्ष अगाडि ठ्याक्कै यो कुरा भनिएको छ, यो कुरा लेखिएको छ यसै 7:14। यसै कारण परम प्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ, हेर कन्याले गर्भधारण गर्ने छिन्। अनि येशुको गर्भधारण अघि भर्खर हामीले लुकामा हेऱ्यौँ होइन, येशुको गर्भधारण पवित्र आत्माबाट मरियम चाहिँ गर्भधारण हुन्छ। हेर कन्याले गर्भधारण गर्ने छिन् र तिनले एउटा पुत्र जन्माइने छिन् जन्माउने छिन् र उहाँको नाउँ इम्मानुएल राखिनेछ। जुन कुरो यहाँ पनि इम्मानुएल भन्ने कुरा चाहिँ हामीले त्यहाँ त्यहाँ देख्छौँ, इम्मानुएल भन्ने कुरा। अनि त्यसरी येशुको बारेमा पहिला नै भविष्यवाणी भएको कुरा हामी देख्दछौँ, जुन चाहिँ मत्ती 1 गएर यो भविष्यवाणी पुरा भएको हामीले देख्दछौँ। मत्ती 1:18, 22 र 23 हेर्दाखेरि येशु ख्रिस्टको जन्म यस प्रकारले भयो, उहाँकी आमा मरियमको मग्नी योसेफसँग भएको थियो। केवल मग्नी मात्रै भएको थियो, शारीरिक सम्बन्ध कहिल्यै भएको थिएन, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो। सही, पवित्र आत्माद्वारा गर्भवती भएको जुन चाहिँ स्त्रीको सन्तान, बाइबलमा यसको बारेमा सबै कुराहरू भविष्यवाणी पहिल्यै भइराखेको, अनि अगम वक्ताद्वारा परम प्रभुले बोल्नु भएको वचन पुरा हुनलाई नै यी सबै भएका थिए। अनि त्यो अगम वक्ताद्वारा भएको चाहिँ अहिले भर्खरै हामीले पढेको यो वचन चाहिँ यहाँनिर के छ, हेर कन्याले गर्भधारण गर्ने छिन्, तिनले एउटा पुत्र जन्माउने छिन् र उहाँको नाउँ इम्मानुएल राखिनेछ जसको अर्थ हो परमेश्वर हामीसँग। सो इम्मानुएलको अर्थ चाहिँ परमेश्वर हामीसँग। अनि वास्तवमा परमेश्वर हामीसँग भनेको चाहिँ तपाईँलाई मैले अघि एउटा पद देखाउन लागेको थिएँ, एनिवे ठिकै छ, तपाईँले युहन्नाको सुसमाचार 1:14 पढ्नुभयो भने वचन देहधारी हुनुभयो र हाम्रो बिचमा परमेश्वरको अनुग्रह र महिमाले पूर्ण भएर रहनुभयो, अनि त्यो परमेश्वर हामी कहाँ रहनु, अहिले चाहिँ उहाँ हाम्रो हृदयमा रहनुहुन्छ, यो कुरो चाहिँ हामीले यहाँ देख्दछौँ। अर्को कुरा, ख्रिस्ट आउनुहुने समय चाहिँ पहिला नै निश्चित गरिएको थियो। तपाईँले दानियलमा पढ्नुभयो, तर फेरि यो पनि तपाईँलाई मैले आज सबै वर्णन गर्न मसँग समय छैन। दानियल 9 अध्यायमा यसुको जन्मको बारेमा पुरै तिथि, पुरै दिन तोकिएको छ, अनि यो त्यो बेलाको क्यालेन्डर त्यसरी हिसाब गरेर यो सबै पुरा हुन्छ। ठ्याक्कै तिम्रो जाति र तिम्रो पवित्र सहरको निम्ति अपराध खत्तम पार्न यसु आउने कुराको उद्देश्य यही छ। पाप समाप्त गर्न, दुष्टताको लागि प्रायश्चित गर्न, अनन्त धार्मिकता ल्याउन, दर्शन र अगमबानीलाई मोहर लगाएर बन्द गर्न, भनेको चाहिँ परमेश्वरले गरेको अगम बाणी चाहिँ पुरा गर्नलाई होइन, पवित्र महापवित्र स्थानलाई अभिषेक गर्न 70 सातहरूको आदेश तोकिएको छ। 70 सात, सात भनेको चाहिँ एक एक हप्ता, तर यसको हिसाब चाहिँ त्यो बेलाको क्यालेन्डरमा गएर गऱ्यो भने तपाईँले भेट्नुहुन्छ। आज म तपाईँलाई वर्णन गर्ने मसँग टाइम छैन। यहाँ अर्को छ, दानियल यो 25 पदमा त्यही अध्यायको, यो जान बुझ जेरुसलेमको पुनर्स्थापन र निर्माण गर्न यो आदेश जारी गरेको समयदेखि अभिषिक्त जन अर्थात् एक शासक नआउन्जेलसम्म 7 सातहरू र 62 सातहरू हुनेछन्। अनि त्यहाँ 14 14 शताब्दी के भन्ने छ, तपाईँले त्यो पुरै ग्रिक अथवा हिब्रूमा गएर, हिब्रू भाषामा गएर, त्यसको क्यालेन्डरमा गएर त्यो बेलाको यो सबै कुरा गर्नुभयो भने तपाईँले पत्ता लगाउन सक्नुहुन्छ। गल्ली र सुरुङहरू सहित यसको पूर्ण निर्माण हुनेछ, तर दुःखको समयमा, अर्को 26 पदमा फेरि अर्को गन्ती छ यहाँ, 62 सातहरू पछि ती अभिषिक्त जन हटाइने छन् र तिनीसँग केही पनि रहने छैन। शासकका मानिसहरू आएर त्यस सहर र पवित्र स्थानलाई विनाश गर्नेछन्। यो चाहिँ जेरुसलेम सहरको विनाशको कुरा हो। यो अन्त बाढी चाहिँ आउनेछ, लडाइँ अन्तसम्म रहनेछ र उजाड अवस्थाहरूको आदेश जारी भएको छ। अनि यो पनि तपाईँले भविष्यवाणीको पुस्तकहरू राम्रोसँग अध्ययन गर्यो भने प्रष्ट रूपमा यसको बारेमा जान्नुहुन्छ। जाति जाति तिम्रो पवित्र सहरको निम्ति 70 हप्ता तोकिएका छन्। अनि यो अभिषिक्त जन हटाउने कुराहरू, अनि वास्तवमा यो मन्दिर, यो के भनेको छ, 490 वर्ष पछि चाहिँ मन्दिर सबै बन्द हुन्छ। जेरुसलेममा यहुदीहरूले जुन मन्दिरमा पूजा गर्ने चलन थियो, अहिले छैन, त्यो सबै बन्द भयो होइन। त्यसैले अर्को चाहिँ बप्तिस्मा दिने युहन्नाको बारेमा भएको भविष्यवाणी पुरा भएको कुरा तपाईँलाई म यहाँ पढ्न चाहन्छु। यसैया 40:3मा कसैले बोलाइरहेको एउटा आवाज सुनिन्छ, मरुभूमिमा परमप्रभुको निम्ति बाटो तयार गर, उजाड स्थानमा हाम्रो परमेश्वरको निम्ति मूल बाटो समतल बनाऊ। यो चाहिँ येशुप्रभु जन्मनुभन्दा 700 वर्ष अगाडि करिब करिब। अनि त्यो कुरो यहाँ तपाईँले हेर्नुभयो भने मत्ती 3:3मा जब बप्तिस्मा दिने योहन्ना गर्व हुन्छन्, त्यो सबै कुराको बारेमा सुसमाचारमा लेखिएको छ। अनि तिनको बारेमा भनिएको छ, किनभने यी तिनै हुन् जसको विषयमा यसैया अगमवक्ताद्वारा यसो भनिएको थियो, उजाड स्थानमा एकजना कराउनेको आवाज, परमप्रभुको मार्ग तयार पार, उहाँको पथ सोझो बनाओ, भने जुन लेखिएको थियो। यो अर्को भविष्यवाणी हो जुनको बारेमा बाइबलमा प्रष्ट लेखिएको छ। अनि यो भविष्यवाणी, यो बप्तिस्मा दिने योहन्नाको बारेमा, अर्को ख्रिस्ट मसीह आफै परमेश्वर पनि हुनुहुन्छ भन्ने कुरा पनि हामीले देख्दछौँ। ख्रिस्ट परमेश्वर पनि हुनुहुन्छ भन्ने कुरा हामी देख्दछौँ। यसै यहाँ 9 अध्याय, वास्तवमा यो 9 अध्यायको यो 6 7 8 9 पुरै धेरै कुरा हामी त्यहाँ देख्छौँ। येशु प्रभु आउनुहुने र उहाँले गर्नुहुने, उहाँ को हुनुहुन्छ त्यसको बारेमा धेरै कुराहरू हामीले त्यहाँ देख्नेछौँ। तर तपाईँलाई खालि एउटा पद, 6 पद यहाँ पढ्न चाहन्छु, किनभने हाम्रो निम्ति एकजना बालकको जन्म भएको छ। यो पनि 700 वर्ष अगाडि येशु प्रभु जन्मिने कुराको भविष्यवाणी। हाम्रो निम्ति एकजना छोरो दिएको छ, शासन उहाँको काँधमा हुनेछ, किनभने उहाँ नै प्रभु हुनुहुनेछ। उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनु हुनेछ। येशु प्रभुको बारेमा, शक्तिशाली परमेश्वर, अनन्तका पिता। त्यसैले बाइबलमा परमेश्वर येशु प्रभु हामीले भन्दाखेरि त्रियेक परमेश्वर, परमेश्वर पिता, परमेश्वर पुत्र, येशु परमेश्वर पवित्र आत्मा। तर यो एउटा रहस्यमय कुरा हो, किनभने येशु प्रभुले योहन्नाको सुसमाचार 14 अध्यायमा त्यही कुरो फिलिपलाई भन्दछु, जसले मलाई देखेको छ, परमेश्वरलाई देखेको छ, पितालाई देखिसकेको छ, अब किन कसरी भन्छौ तिमीले पिता देखाइदेऊ। तपाईँले फिलिप के 14 अध्यायको 13-14 पदतिर हेर्नुभयो भने योहन्नाको सुसमाचार त्यो कुरो पाउनुहुन्छ। अरू धेरै ठाउँमा येशु प्रभुले आफू परमेश्वर भएको कुरा भन्नुभएको छ। त्यसैले यसैया मैले अघि तपाईँलाई योहन्नाको बारेमा कुरा गर्दै थिएँ, येशु परमेश्वर भन्नु हुनुहुन्छ भन्ने कुरा अर्को बाइबलमा योहन्नाको सुसमाचार 1:1 आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो। अनि यो जुन वचन छ नि परमेश्वर हुनुहुन्थ्यो नि, उहाँ येशु प्रभु हुनुहुन्छ। अनि 14 अघि मैले 1:14 भन्दै थिएँ तपाईँलाई, अनि त्यो वचन देहधारी हुनुभयो, मान्छे भएर शरीर लिएर जन्मनु भयो, र अनुग्रह र सत्यताले पूर्ण भए हाम्रो बिचमा बास गर्नुभयो, हामीले उहाँको महिमा देख्यौँ जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो। येशु प्रभु यहाँ संसारमा हुँदाखेरि उहाँ जस्तो खालको हुनुहुन्थ्यो त्यहाँ परमेश्वरको अनुग्रह, उहाँको महिमा देखिन्थ्यो। अनि वास्तवमा पुरानो नियममा मसा सँगसँगै इजरायलीहरू सँगसँगै बादलको खामो र आगोको खम्बा भएर उहाँ सँगसँगै अनि त्यो भेट हुने पालमा उहाँको महापवित्र स्थानमा बस्नुभयो। तर जब येशु प्रभु संसारमा आउनुभयो चेलाहरूसँग र जतिजना मान्छेसँग येशु देखा पर्नुभयो, परमेश्वरको उपस्थिति येशु प्रभु हुनुहुन्थ्यो। येशु प्रभु वास्तवमा परमेश्वर को र कस्तो हुनुहुन्छ भनेर पितालाई मानिसहरूको बिचमा दुरुस्त प्रकट गर्न आउनुभयो येशु प्रभु। जब येशु प्रभु क्रुसमा मरेर गाडिएर बौरी उठेर स्वर्ग जानुभयो, अब पवित्र आत्मा हाम्रो बिचमा हुनुहुन्छ, परमेश्वर पवित्र आत्मा। अनि पवित्र आत्मालाई परमेश्वरको आत्मा, येशुको आत्मा बराबरी भनिन्छ। त्यसैले हामीले यो पिता, पुत्र, पवित्र आत्माको बारेमा बुझ्नलाई कठिन छ, तर यति जटिल छ, तर किनभने परमेश्वर तिनवटा हुनुहुन्न, परमेश्वर एउटा हुनुहुन्छ। अनि यो सबै कुराको बारेमा बाइबलमा यति प्रष्टसँग यी कुराहरू लेखिएको छ। अब सिद्धिन लाग्छ, धेरै छैन, तपाईँलाई मैले छोटकरीमा भन्न खोजेको, ख्रिस्टको जीवन सम्बन्धी भविष्यवाणीको बारेमा हेर्दाखेरि अनि तपाईँलाई पापको लागि दुःख भोरेर भोगेर येशु प्रभुले मूल्य चुकाउने कुरा बाइबलमा थियो। येशु प्रभु संसारमा आउन किन आउनुहुन्छ? मानिसहरू पापी छन्, त्यो मानिसहरूलाई उनीहरूको पापको डिल गरेर त्यसलाई सिद्धाएर त्यसको निम्ति जे गर्नुपर्छ पुरा काम गरेर उनीहरूलाई फेरि परमेश्वरको सम्बन्धमा ल्याउने उद्देश्यले उहाँ आउनुभयो संसारमा। अनि यहाँनिर पुरानो नियममा फेरि पनि येशु संसारमा आएर क्रुसमा मर्नु हुने कुरा र उहाँले किन मर्नुहुन्छ भन्ने कुरा 700 वर्ष अगाडि भन्दा पहिला यो कुरा बाइबलमा लेखिएको छ। अघि अगाडि पनि हामीले हेरिसक्यौँ धेरै। अनि यहाँ के छ? निश्चय नै उहाँले हाम्रो निर्बलताहरू बोक्यो, हाम्रो दुःख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दुःखमा परेको सम्झ्यौँ, तर ऊ त हाम्रो अपराधहरूको निम्ति छेडियो, हाम्रो अधर्मका निम्ति उपेलियो, हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो। देख्नुभयो, मानिसहरू हामी भनेको को? हामी सबै मानिसहरू। हामीमा शान्ति भनेको परमेश्वरसँगको मिलाप, पापको के अरे समाधान, अनि साँचो जीवन, शान्तिको जीवन, त्यो ल्याउने दण्ड चाहिँ येशूले भोगिदिनु भयो। उहाँको कोराको चोटले हामी निको भयौँ। त्यसकारण आज ख्रिस्टमा विश्वास गरेर उद्धार पाउने चाहिँ उनीहरूको पापबाट आउने जति पनि दण्डहरू छन्, खराबीहरू छन्, अपराधको त्यो भोग्नुपर्ने कुराहरू छ, मृत्यु छ, ती सबै कुरा येशू प्रभुले भोगिदिनु भयो। अनि हामी उहाँको कोराको डामबाट हामी बिसेक हुन्छौँ। हामी सबै भेडा चाहिँ बरार लिएका छौँ, हामी हरेक आफ्नै बाटोतिर लागेका छौँ। यो चाहिँ विश्वास नगर्ने मान्छेहरू, तपाईँ र म जो विश्वास गरेका छैनौँ भनेदेखि आज पनि हामी यही अवस्थामा हुन्छौँ। तर परमप्रभुले उहाँमाथि हामी सबैको अधर्म हालिदिनु भएको छ। यदि हामीले येशूलाई प्रभु मानेर विश्वास गर्यो भने हामीमा हामीले गरेका र हामी जन्मिँदाखेरि आएका पापमा आएका सबै त्यसको परमेश्वरबाट आउने दण्ड चाहिँ येशूले बोक्नुभयो। यो नै सुसमाचारको सबभन्दा गहिरो रहस्य हो। येशू ख्रिस्ट हाम्रो उद्धारकर्ता यही कारणले भएर आउनुभयो। अनि यो बाइबलले सबभन्दा ठुलो जोडले भनेको छ। अनि तपाईँलाई एउटा सानो छोटकरीमा यहाँनिर पावलले कोरन्थको विश्वासीहरूलाई भन्दै गर्दा दोस्रो कोरन्थी 5:21 तपाईँले योभन्दा अगाडि 17 नै पढ्न सक्नुहुन्छ। त्यहाँ राजदूतको कुरा छ, परमेश्वरले ख्रिस्टद्वारा हामीलाई आफैसँग मिलापमा ल्याउनुभयो भन्ने कुरा छ। अनि यहाँनिर कसरी ल्याउनुभयो भन्ने कुरा चाहिँ 5:21 छ, किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौँ भनेर पाप नचिन्नु हुनेलाई परमेश्वरले हाम्रो खातिर पाप बनाउनु भयो। हाम्रो खातिर यसु चाहिँ पापै नगरेको, उहाँ मात्रै पाप नगरेको, पापै उहाँमा कति पनि थिएन, पवित्र हुनुहुन्थ्यो, तर हाम्रो लागि पाप बनेर पापको जसरी मृत्यु कसैलाई मृत्युदण्ड के भन्छ त्यसलाई हत्याको आरोप लागेर उसले हत्याको लागि दण्ड भोग्या जस्तो उहाँले के पनि गरेको छैन, तर हाम्रो मृत्यु उहाँले भोगिदिनु भयो। उहाँमा विश्वास गरेर सित्तैमा हामीले उहाँबाट हाम्रो सबै कुरा क्षमा पाउँछौँ। यो सुसमाचार हो अनि यो कुरो प्रष्ट यहाँ बाइबलमा लेखिएको छ। अर्को कुरो उहाँले अर्को भविष्यवाणी येशु प्रभुको बारेमा भएको तपाईँलाई म पढ्न चाहन्छु। येशुको भविष्यवाणी, उहाँ जेरुसलेममा जाँदै गर्नुहुँदा प्याम सन्डेमा उहाँ एउटा गधाको बछेरामा चढेर जानुहुन्छ, त्यसको बारेमा पुरा तपाईँले बाइबलमा सुसमाचारमा देख्नुहुन्छ। तर त्यसको भविष्यवाणी 100 वर्ष अगाडि भइराखेको थियो। यो सियोनकी छोरी खुब रमाऊ, हे येरुसलेमकी छोरी जोडसित कराऊ, हे तिम्रा हेर तिम्रा राजा तिमी कहाँ आउँदै हुनुहुन्छ, उहाँ धर्मात्मा र मुक्तिदाता हुनुहुन्छ। येशुको बारेमा होइन, उहाँ भला हुनुहुन्छ र गधामाथि अर्थात् गधाको बच्चा एउटा बछेडामाथि सवार भएर आउँदै हुनुहुन्छ। यो 100 वर्ष अगाडि येशु जो परमेश्वर हुनुहुन्थ्यो, राजाहरूको महाराजा, तर गधामाथि आउने कुराको बारेमा लेखिएको, अनि त्यही कुरो बाइबलमा तपाईँले पुरा भएको देख्नुहुन्छ। यहाँनिर मत्ती 21:2-5 यहाँ हेर्नुभयो भने तिमीहरू सामुन्यको गाउँमा जाओ, येशु प्रभुले ती चेलाहरूलाई पठाउनुहुन्छ त्यहाँ जाँदै गर्दाखेरि जेरुसलेममा। त्यहाँ पुग्ने बित्तिकै तिमीहरूले एउटा गधा र त्यसको बछेडो बाँधिएका भेट्टाउनेछौ, तिनलाई फुकाएर मका ल्याओ। कसैले तिमीहरूलाई केही भन्यो भने प्रभुलाई यिनको जरुरत छ भन्नु र त्यसले तुरुन्तै ती पठाइदिनेछ। अगमबत्ताद्वारा बोलिएको वचन पुरा होस् भनेर यो भएको हो। सियोनकी छोरीलाई भन, हेर तिम्रा राजा तिमी कहाँ आउँदैछन्, विनम्र भई गधामाथि सवार भएर, गधाको बच्चा एउटा बछेडामाथि। सी, यो भविष्यवाणीको कुरा, अर्को गधा चढ्ने कुरा। अनि तपाईँलाई मैले यो योहन्नाको सुसमाचारमा यति धेरै कुरा येशु प्रभुले भन्नुहुन्छ उहाँको क्रुसको मृत्युको बारेमा। अनि उहाँले केवल 12 चेलाहरूलाई तयार गर्दै हुनुहुन्थ्यो, ती चेलाहरूले उहाँमा विश्वास गर्नु पर्थ्यो, अनि उहाँमा विश्वास गर्न कठिन थियो, तर उहाँले जुन कुराहरू भविष्यवाणी गर्नुभयो उहाँको जीवनमा पुरा भयो र उनीहरूले साँच्ची नै विश्वास गर्न सके। अर्को कुरा तपाईँलाई भजन सङ्ग्रहमा, अनि यहाँ चाहिँ येशु प्रभुलाई सिर्का हान्ने, उहाँ क्रुसमा टाँगिएको बेलामा के हुन्छ भन्ने कुराको बारेमा मेरो भविष्यवाणी भएको छ। क्रुसमा टाँगिराखेको बेलामा तिनीहरूले मेरो खानामा पित्ता हाले र मेरो तिर्खामा तिनीहरूले मलाई सिर्का दिए। मेरो तिर्खामा येशु प्रभुलाई तिर्खा लाग्दा सिर्का दिए पित्ता हालेर। तपाईँले त्यही कुरो ठ्याक्कै सुसमाचारमा यहाँ देख्नुहुन्छ, जब येशु प्रभु क्रुसमा टाँगिरहन्छ उहाँलाई प्यास लाग्छ, त्यसपछि सिपाहीहरूले तिनीहरूले उहाँलाई सिपाहीहरूले पित्त मिसाइएको दाखमद पिउन दिए, तर उहाँले चाखेर त्यो पिउन चाहनु भएन। यहाँनिर सिर्का हालेको, दाखमद पिउन पित्त हालेर दिएको कुरा भविष्यवाणी पुरा भएको तपाईँले देख्नुहुँदछ। अर्को अर्को भविष्यवाणी येशु प्रभुको मृत्युको सम्बन्धमा, उहाँको एउटै हड्डी पनि भाँचिने छैन भन्ने कुरो पुरानो नियममा पहिल्यै भविष्यवाणी भएको थियो। तर तपाईँलाई थाहा छ रोमी यो दण्ड, क्रुसको मृत्यु, त्यसको एउटा चलन चाहिँ त्यहाँ मारिएको मान्छेहरू, क्रुसमा टाँगिएको मान्छेहरूको हड्डी भाँच्नु पर्थ्यो। त्यो हड्डी भाँच्दाखेरि चाहिँ उनीहरू छिटो मर्थ्यो, नत्र त्यहाँ झुन्ड्याएर राखेको साह्रै सङ्कष्ट हुन्छ, अनि उनीहरूको शरीरबाट सबै त्यो रसी दिनुपर्छ, सास फेर्न नसक्ने, अनि मात्रै मर्छ। तर येसु प्रभुको त त्यो भालाले छेडेर के गरेर पहिले नै त्यो भइसकेको थियो। अनि येसु प्रभु मरिसक्नु भएको थियो, त्यो मान्छेहरूले चेक गर्न जाँदाखेरि सिपाहीहरूले, त्यस कारण उहाँको हड्डी चाहिँ भाँचेन। तर त्यसको बारेमा यहाँ लेखेको छ, परम प्रभुले त्यसका सबै हाडहरूको रक्षा गर्नुहुन्छ, तिनमा एउटै पनि भाँचिँदैन नि। यस त्यो हड्डीको बारेमा लेखेको तपाईँले यहाँनिर युहन्ना 19:36 पदमा हेर्नुभयो भने उहाँको कुनै पनि हड्डी भाँचिने छैन भन्ने धर्मशास्त्रको वचन पुरा होस् भनेर यी कुरा हुन आए। येशु प्रभुको बारेमा, इभन उहाँको मृत्युको, उहाँको हड्डीको सम्बन्धी कुराहरूमा पनि हामीले यो कुराहरू देख्दछौँ। अर्को कुरा भजन सङ्ग्रह 22:18 के छ, तिनीहरू मेरा वस्त्रहरू आपसमा बाँड्छन् र मेरो पोसाकको निम्ति तिनीहरूले चिट्टा हाल्छन्। येशु प्रभु जन्मनुभन्दा करिब करिब 1000 वर्ष पहिला यो लेखियो भजन सङ्ग्रह 22:18। अनि उहाँको येशुको पोसाक चाहिँ चिट्टा हाल्छन् भन्ने त्यहाँ लेखिएको छ। तपाईँलाई थाहा छ त्यही कुरा चाहिँ मत्ती 27:35 आयो भनेदेखि तिनीहरूले उहाँलाई क्रुसमा टाँगेपछि चिट्टा हालेर उहाँका वस्त्रहरू आपसमा बाँडे। यो भविष्यवाणी यसरी पुरा भएको हामी देख्दछौँ। अनि सिपाहीहरूले यसरी यो कुरालाई पुरा गरेछौँ। उहाँको मृत्युको कष्टमा ख्रिस्टले क्रुसबाट बोल्नु भएको 6-7 कुराहरू हुन्छ, अनि त्यो कुरो पनि भविष्यवाणी भजन सङ्ग्रह 22:1 के छ, हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नु भएको छ, मलाई बचाउनबाट तपाईँ किन यति टाढा हुनुहुन्छ, अनि मेरो करुणा कन्दनका शब्दहरूबाट यति टाढा। परमेश्वरको बारेमा यो दुःख, मानिसको पापको बलिदान हुँदाखेरि येशूले भोगेको दुःखको बेलामा उहाँले क्रुसबाट भन्नुहुने कुराको बारेमा भजन सङ्ग्रहमा यो कुरा भनिएको छ। तर तपाईँले मर्कुस 15:34 गएर हेर्नुभयो भने त्यही कुरा येशू प्रभुले यहाँ भन्नुहुन्छ, त्यो भविष्यवाणी पुरा हुन्छ। 3 बजेतिर यसो भनेर येशू ठुलो स्वरले कराउनु भयो, इलोइ इलोइ लामा सबखतनी, यो चाहिँ अरू त्यो बेलाको भाषा होइन, उहाँले बोल्ने भाषा, अनि जसको अर्थ हो हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नु भयो। यो 4 वाक्य येशूले क्रुसबाट भन्नुभयो, जम्मा 7 वाक्य उहाँले भन्नुभएको थियो। त्यसैले यो पनि यसरी उहाँको कुराको बारेमा हामी देख्दछौँ। भजन सङ्ग्रह 16:10 येशू प्रभुको पुनरुत्थान सम्बन्धी कुरा तपाईँले हेर्न सक्नुहुन्छ, किनभने तपाईँले मेरो प्राणलाई च्यानमा कुहाउनु हुने छैन, न त तपाईँले आफ्ना पवित्र जनको शरीर कुहन दिनुहुनेछ। येशू प्रभुको बारेमा भजन सङ्ग्रह 16:10 लेखिएको कुरा यो। अनि तपाईँले यहाँनिर देख्नुहुन्छ कसरी येशू सुसमाचारमा येशू प्रभुको पुनरुत्थानको बारेमा उहाँले गरेको कुरा र उहाँ स्वर्गारोहण हुनुभएको कुराहरू तपाईँले देख्नुहुन्छ। विशेष गरी लुकाले लेखेको लुकाको सुसमाचार र प्रेरितमा तपाईँले त्यसको बारेमा देख्नुहुन्छ, येशू प्रभु बौरी उठ्नु भएर के गर्नुभयो उहाँ जीवित भएपछि। अनि यहाँ लुक प्रेरित 1:2-3 हेर्नुभयो भने आफैले छान्नुभएका प्रेरितहरूलाई येशूले पवित्र आत्माद्वारा आज्ञा दिनुभएपछि उहाँ स्वर्गमा उचाली लगिनुभयो, दिन लगिनुभएको दिनसम्मका सबै कुरा त्यस पुस्तकमा लेखिएका छन् भनेको चाहिँ लुकाको पुस्तकमा होइन। त्यसपछि आफ्नो दुःख भोगपछि धेरै अकाट्य प्रमाणद्वारा तिनीहरूका सम्मुख उहाँले आफैलाई जीवित पार्न प्रस्तुत गर्नुभयो। उहाँ बौरी उठेको कुरा के भन्नु, अकाट्य प्रमाणद्वारा। तपाईँले सुसमाचारमा पढ्नुभयो भने धेरै कुरा देख्नुहुन्छ, अनि लुकाले भन्दछन् आफै जीवित भएको, उहाँ चाहिँ मृत्युबाट बौरी उठेको कुरा देखाउनुहुन्छ। अनि 40 दिनसम्म उहाँ तिनीहरू कहाँ देखा पर्नु भयो अनि परमेश्वरका राज्यको विषयमा तिनीहरूलाई बताउनु भयो। अनि 40 दिनसम्म त येशू प्रभु चाहिँ कमसेकम 500 भन्दा बढी मानिसहरूको बिचमा देखा पर्नु भएको कुरा हामी बाइबलमा देख्दछौँ। अनि अर्को चाहिँ ख्रिस्टको जीवनको बारेमा 1-2 पद त्यसपछि मेरो आजको कुरा अन्त हुन्छ। त्यसपछि येशू ख्रिस्टको जीवनको बारेमा, उहाँ संसारमा जन्म लिनु अघि अनन्तका परमेश्वर हुनुहुन्थ्यो, उहाँको न सुरु भएको थियो कहिले, सधैँ परमेश्वर हुनुहुन्थ्यो, उहाँ सबै कुराभन्दा अघि हुनुहुन्थ्यो, सबै कुरा उहाँबाट हुन आएका थिए, उहाँ मरियम कन्या अवस्थामै गर्भधारण भएर जन्मनु भएको कुरा चाहिँ मत्ती र लुकामा हामी देख्दछौँ। आठौँ दिनमा उहाँको खतना भएको थियो। बाह्र वर्षको उमेरमा येशु प्रभु मन्दिरमा पहिलोचोटि आउनुभएको थियो। तपाईँले लुकामा दुई अध्यायको 41-48 हेर्नुभयो भने यसको बारेमा देख्नुहुन्छ। अनि त्यसपछि मर्कुस 6:3 चाहिँ उहाँको बाल्य अवस्था चाहिँ उहाँ चाहिँ नाजरथ भन्ने ठाउँमा सिकर्मीको घरमा सिकर्मी काम गरेर कमसेकम 30 वर्षसम्म त्यहाँ हुर्किनु भयो। यिनी त्यही सिकर्मी होइनन् भनेर मान्छेले यहाँ भनेका थिए येशूलाई देखेपछि, के यिनी र मरियमका यिनी म त मरियमका छोरा र याकुब योसेफ यहुदा र सिमोनका दाजु होइनन् र, के यिनका बहिनीहरू पनि हामीसँगै छैनन् र, अनि यिनीहरू हामीसँग चिडिए। त्यसकारण येशूको बारेमा त्यतिखेरका मान्छेहरू जो विश्वास गर्दैनन् उनीहरूले कमेन्ट गरेको कुरा हामी यहाँ देख्दछौँ। अर्को चाहिँ उहाँ चाहिँ स्वर्गमा उचालिनु भएको कुरा र अब उहाँ फेरि दोस्रोचोटि आउनुहुने कुरा लुकाले प्रेरितको पत्रमा लेखेका छन्। जब यिनीहरूले उहाँ जाँदै गर्नुभएको एकटक लगाएर हेरिरहेका थिए, येशू प्रभु चाहिँ स्वर्ग जाँदै हुनुहुन्थ्यो, अचानक सेतो पोसाक लगेका दुईजना मानिसहरू तिनीहरूको नजिक खडा भए। तिनीहरूले भने, गालिलका मानिसहरू हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येशू जो तिमीहरूबाट स्वर्गमा लगिनु भयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्छौ त्यसरी नै उहाँ फेरि आउनुहुनेछ। अब येशूको दोस्रो आगमन जो हामी पर्खिराखेका छौँ, अनि मानिसहरूलाई उहाँ परमेश्वरबाट आएको र उहाँ मानिसहरूले विश्वास गरेर जीवन पाउन् भनेर उहाँ संसारमा आउनुभएको थियो। अनि येशू प्रभुले धेरै अचम्मका कामहरू पनि गर्नुभएको थियो। त्यो अचम्मको कामहरू गर्नुभएको कुरामा पहिलो अचम्मको काम आश्चर्य कर्म मिराकल भन्छ नि, पहिलो मिराकल चाहिँ योहन्न 2:11 छ। अनि यहाँ लेखेको छ, उहाँका चिन्हहरूमध्ये यो पहिलो चिन्ह येशूले गालिलको कानामा गर्नुभयो, यसरी उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो अनि उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे। उहाँले गरेका आश्चर्य कर्महरूको बारेमा थुप्रो प्रमाणहरू छन्। किन गर्नुभयो उहाँले अचम्मका काम? उहाँले किन सधैँ मानिसहरू उहाँको पछि किन लाग्थे भने नि, उहाँले 2 माछा र 5 रोटीबाट 12,000 खाएर सबै फेरि 12 उफ्रिने होइन, अचम्म काम गर्ने बिरामी बिसेक हुने सब मान्छे पछि लाग्थे। तर येशू प्रभुले सधैँ बिसेक मात्रै पार्नु भएको छैन, येशू प्रभुले यो सबै कुरा किन गर्नुभयो भन्ने प्रश्नमा साँच्ची नै उहाँ चाहिँ परमेश्वरबाट आउनु भएको हो भन्ने कुराको प्रमाण उहाँले दिनुभयो र मानिसहरूले उहाँमा विश्वास गरून् भन्ने उहाँ चाहनुहुन्थ्यो। अनि त्यही कुरो युहन्नाले युहन्नाको सुसमाचार 20:30-31 भनेका छन्। येशूले अरू धेरै चिन्हहरू चेलाहरूको सामने गर्नुभयो जुन चाहिँ यस पुस्तकमा लेखिएका छैनन्, तर यी लेखिएका छन् कि तिमीहरूले येशू परमेश्वरको पुत्र ख्रिस्ट हुनुहुन्छ भने विश्वास गर र विश्वासद्वारा उहाँको नाउँमा तिमीहरूलाई जीवन प्राप्त होस्। येशू परमेश्वरको पुत्र हुनुहुन्छ भनेर हामीले उहाँमा विश्वासद्वारा जो हामीले पाउँछौँ अनन्त जीवन, कहिल्यै नाश नहुने त्यो जीवन पाओस्, विश्वास गरोस्, त्यो हिसाबले उहाँले यो गर्नुभएको थियो र यहाँ लेखिएको प्रमाणहरू। अनि हामीले यो युहन्नाको सुसमाचार लेख्ने युहन्नाको बारेमा अलिकति कुरा गर्यो भने, एउटा समय छ युहन्नाले येशू प्रभुलाई विश्वास गर्छ, जब येशू प्रभुले जे जे कुरा भन्नुहुन्छ त्यो कुरा हुँदै गइराखेको हुन्छ। अनि तपाईँले युहन्ना पहिलो युहन्ना 1 हेर्नुभयो भने, जुन कुराको बारेमा सुनेका थियौँ, हामीले देखेका थियौँ, हामीले छोएका थियौँ अनि हामीले अनुभव गरेका छौँ, त्यही कुराको सन्देश तिमीहरूलाई सुनाउँदैछौँ, जसले गर्दा तिमीहरूको पनि हामीसँग सङ्गति होस्, हाम्रो सङ्गति पिता पुत्रमा छ भनेर त्यहाँ भन्दछन्। त्यसकारणले अनि यहाँनिर प्रेरित 10:28 येशूले येशूको जीवनको बारेमा यहाँ चाहिँ लुकाले प्रश्न पार्छन्। परमेश्वरले नासरतका येशूलाई पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभयो, उहाँ सुकर्म गर्दै, दिया बलस भनेको चाहिँ सैतान, जो दुष्ट शक्ति छ होइन, बाट फेलिएकाहरूलाई निको पार्दै पार्नु पार्दै हिँड्नुभयो, किनकि परमेश्वर उहाँको साथमा हुनुहुन्थ्यो। येसुको बारेमा, उहाँले गर्नुभएको कुराको बारेमा अरू धेरै ठाउँमा लेखिएको छ। अनि पत्रुसले येसुको बारेमा के भन्छन्? पहिलो पत्रुस 2:21, किनकि यसैको निम्ति, योभन्दा अगाडि 2:20 अगाडि पढ्नु पर्यो, के को निम्ति भन्ने चाहिँ, तिमीहरू बोलाइएका छौ, ख्रिस्टले पनि तिमीहरूका निम्ति कष्ट भोग्नुभयो अनि तिमीहरूका लागि एउटा उदाहरण छोडेर जानुभयो र तिमीहरू आफ्नै उहाँकै पाइलामा हिँड्न सक्नुपर्छ। अनि वास्तवमा युहन्नाले पहिलो युहन्ना 2:6 भन्छन्, उहाँमा रहन्छु भन्ने व्यक्ति उहाँ जस्तै उहाँको पाइलामा हिँड्नुपर्छ, उहाँ जस्तै उहाँको चाल अनुसार चल्नुपर्छ। हामी उहाँलाई विश्वास गर्नेहरू चाहिँ उहाँको व्यवस्था अनुसार, उहाँको वचन अनुसार जिउनु पर्छ, येशूको उदाहरणलाई हामीले पछ्याउनु पर्छ भन्ने कुरा चाहिँ हामीले त्यहाँ देख्दछौँ। अनि येशू प्रभु संसारमा हुँदाखेरि युहन्ना 8:29 के छ, मलाई पठाउनु हुने मसँग हुनुहुन्छ, येशूले भन्दै हुनुहुन्छ पिताको बारेमा, उहाँले मलाई एक्लै छोड्नु भएको छैन किनभने म सधैँ उहाँलाई प्रसन्न तुल्याउने काम गर्छु, अथवा सधैँ म परमेश्वरको इच्छा गर्छु। तपाईँ र मलाई परमेश्वरले उहाँको इच्छा गर्नलाई भन्नुहुन्छ। यहाँ हिब्रूले यसको बारेमा लेख्छन्, मैले भने हेर्नुहोस् हे परमेश्वर, पुस्तकको मुठामा मेरो बारेमा लेखिए जस्तै तपाईँकै इच्छा पुरा गर्न म आएको हुँ। येशू प्रभुले यहाँ भन्नुभएको कुरा हामी देख्दछौँ। अनि संसारको मानिसहरूले किन परमेश्वरलाई विश्वास गर्न सक्दैन भन्ने कुरा चाहिँ यहाँ तपाईँले देख्नुहुन्छ। तिनीहरूका जति मानिसहरूले परमेश्वरमा प्रार्थना गर्दैन, अथवा कसै अर्कैले उसको लागि प्रार्थना गरिदिनु पनि सक्छ, तपाईँको मेरो परिवारमा अथवा हाम्रो छिमेकी इष्टमित्र साथीहरू कोही येशूलाई विश्वास गरेका छैन, सजिलै त्यसै उनीहरूले विश्वास गर्न सक्दैन। हामीले सुनाउन सक्छौँ, उसले सुन्न सक्छ, तर बाइबलमा कुनै पनि व्यक्ति ख्रिस्टलाई चिन्ने कुरा चाहिँ परमेश्वरको काम हो, उहाँको अनुग्रहबाट हुन्छ। अनुग्रह भनेको चाहिँ परमेश्वरको सहायता, परमेश्वरको शक्ति, जुन चाहिँ हामीले नदेख्ने तर परमेश्वरको उपस्थितिमा उहाँको आत्माले गर्नुहुन्छ। तर त्यसको लागि तपाईँ र मैले उहाँसँग प्रार्थना गर्नुपर्छ, साँचो प्रार्थना, भरोसा गरेर। अनि यहाँनिर उहाँलाई विश्वास नगर्नेहरूको बारेमा के लेखेको छ? तिनीहरूका विषयमा भनौँ भने ख्रिस्ट जो परमेश्वरको रूप हुनुहुन्छ, उहाँको महिमाको सुसमाचार तिनीहरूले नदेखुन् भनेर यस संसारको देवले अविश्वासीहरूको माझ समझलाई अन्ध तुलाएको छ। जो विश्वास गरेका छैनन् ख्रिस्टमा, मान्छेले भन्छ नि, औ मसँग नि बाइबल छ, मैले नि पढाएको छु। धेरै मान्छेले भन्छन्, मसँग धेरै साथीहरू छन्, ल मलाई बाइबल थाहा छ, मसँग छ। यु नो वाट, तपाईँहरू मेरो नाङ्गो आँखा भन्छ नि, तपाईँहरू मैले पढे पनि जबसम्म परमेश्वरको काम तपाईँहरू मेरो हृदयमा सुरु हुँदैन, हामीले विश्वास गर्न सक्दैनौँ। कुनै पनि व्यक्ति आज नयाँ जीवन पाउने ख्रिस्टमा, यो सबै सत्यता ख्रिस्ट प्रभु हुनुहुन्छ, उद्धारकर्ता हुनुहुन्छ, तर परमेश्वरले हामीलाई काम गर्नुपर्छ, हामीले प्रार्थना गर्नुपर्छ, विश्वास गर्नुपर्छ कि परमेश्वरले मानिसको हृदयलाई खोलिदिउन्। अनि त्यही कुरो, किनभने उनीहरूको संसारको देवले चाहिँ उनीहरूको समझलाई चाहिँ बन्द गरिराखेको हुन्छ, त्यही कारणले मान्छेले विश्वास गर्न सक्दैन, यति विरोधी भइराखेको हुन्छ। अनि तपाईँलाई म यो अघि सुरुमा पनि भनिरहेको थिएँ मैले, अनि यो यसको बारेमा मलाई एकदमै चासो लाग्छ। थिएटरा सहरकी निवासी बैजनी वस्त्रको व्यापार गर्ने लिडिया नाउकी एउटी ईश्वर भक्त स्त्रीले आफ्नो वचन सुनिन् अनि पावलले बोलेका कुरा ध्यानसँग सुनुन् भनेर प्रभुले तिनको हृदय खोलिदिनु भयो। लिडियाले विश्वास गर्नु अगाडि परमेश्वरको वचन पावलले जो प्रचार गर्दै थियो बाइबलका कुरा, लिडियाले बुझ्नलाई परमेश्वरले उनको समझ, उनको दिमाग खोलिदिनु भयो। त्यस कारण तपाईँ र मलाई जबसम्म परमेश्वरले दिमाग खोलिदिनुहुन्न, हामीले बुझ्न सक्ने रहेनछौँ। अनि तपाईँलाई म एक दुईवटा पद यहाँ पढ्न चाहन्छु। अनि मलाई यो अलिकति चासो लाग्छ, यो सामरी स्त्री जो चाहिँ दिउँसो घडी इनारमा पानी लिन आउँछ, किनभने ऊ त एउटा धेरै बेसे जस्तो, अनि उसको ऊ चाहिँ अघि पछि मान्छेसँग मुख देखाउनु नसक्ने भएर कोही पनि नआउने बेलामा पानी लिन आउँछ, तर येशू त्यहाँ देखा पर्नुहुन्छ। तपाईँले युहन्ना 4:1 सबै कुरा पढ्न सक्नुहुन्छ। तर यहाँनिर त्यो कुराको क्रममा यो स्त्री र येशु प्रभुको बिचमा कुरा हुँदै गर्दा त्यस स्त्रीले उहाँलाई भन्छे, त्यहाँ कुरा हुँदै गर्छ नि, कहाँ महिमा गर्ने, कसलाई पुज्ने, यो स्त्रीलाई यति कुरा थाहा रहेछ, म जान्दछु कि मसीह, मसीह भनेको चाहिँ अङ्ग्रेजीमा मसाय, पुरानो नियममा ख्रिस्ट भनेको उहाँ नै हो, उद्धारकर्ता आउनुहुन्छ जसलाई ख्रिस्ट भनिन्छ, र जब उहाँ आउनुहुन्छ तब उहाँले नै हामीलाई सबै कुरा बताउनुहुन्छ। यो सामरी स्त्री जो चाहिँ पाँच छवटा श्रीमान भएको, अहिले चाहिँ श्रीमानसँग होइन अर्कैसँग बसिराखेको, तपाईँले यो न चार अध्यायमा पढ्नुहोस् सामरी स्त्रीलाई, तर यो व्यक्तिलाई यति कुरा थाहा थियो, परमेश्वरले जसलाई चुन्नु भएको छ नि उहाँको वचन सुन्ने मौका दिनुहुन्छ। तपाईँलाई म भन्छु, 41 वर्ष अगाडि म नास्तिक भएको बेलामा परमेश्वरले मलाई विभिन्न तरिकाबाट उहाँको वचन सुन्ने मौका दिनुभयो, मैले पछ्याउन चाहिनँ, मैले त विरोध गरेँ, तर्क गरेँ, डिस्कस गरेँ, तर प्रभुले मेरो जीवनमा यति काम गर्नुभयो, सपना दिनुभयो, अनि मेरो आँखा खोलिदिनुभयो, मैले उहाँलाई विश्वास गरेको 41 वर्ष भयो, अनि मेरो जीवनमा सबभन्दा ठुलो र राम्रो निर्णय त्यही हो भनेर म विचार गर्छु। सबभन्दा धेरै अहिले तपाईँलाई पैसा पाउने चिट्टा पऱ्यो अरे, त्यो के पनि होइन, त्यसले काहीँ लाँदैन, तर जुन निर्णयले मलाई ख्रिस्टसँग सम्बन्धमा ल्यायो त्यसले मलाई सधैँ परमेश्वरको राज्यमा लान्छ। त्यो यो स्त्रीको बारेमा यति कुरा थाहा छ यहाँ, अनि यहाँ येशु प्रभुले भन्नुहुन्छ तर बेला आउने छ, येशु प्रभुले त्यो स्त्रीलाई कहाँ परमेश्वरलाई मान्ने, कस्तो परमेश्वर हुनुहुन्छ, यसको बारेमा कुरा हुँदैछ यहाँ, किनभने येशु प्रभुले त्यो स्त्रीको भेद खोलिदिनु भयो नजानिकन। त्यसपछि त्यो स्त्री येशुलाई विश्वास गरेर अब गाउँमा मान्छेहरूलाई सुनाउन जान्थे, अब लाचा झराए, ती मान्छेहरू आएर येशुको कुरा सुनेर अझै विश्वास गर्छन्। तपाईँले योहन्ना 4 अध्यायमा पढ्न सक्नुहुन्छ, तर येशुले त्यो स्त्रीलाई भन्नुभएको कुरा यहाँ हेर्नुहोस्, बेला आइरहेछ, त्यो बेला अहिले हो, जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्। परमेश्वर पितालाई अथवा परमेश्वरलाई महिमा दिने हरेक व्यक्तिको कर्तव्य हो, चाहे जेसुकै होस्, हामीले परमेश्वरलाई महिमा दिनुपर्छ, त्यो नै सबभन्दा ठुलो कुरा हो, तर सही परमेश्वरलाई। अनि यहाँनिर परमेश्वरको बारेमा आत्मा र सत्यतामा, आत्मा र सत्यतामा, किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै पिताले रोज्नुहुन्छ, परमेश्वर आत्मा हुनुहुन्छ, उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ। सबभन्दा महत्त्वपूर्ण कुरा आज यही हो कि संसारका मानिसहरू मूर्ति पूजामा हराइराखेका छन्, यसरी कैद गरिएका छन् कि उनीहरू छुटकारा पाउन सकेका छैनन्। हामीले प्रार्थना गर्नुपर्छ अनि हामीले सुनाउनु पर्छ ताकि उनीहरूले साँच्चो सृष्टिकर्ता परमेश्वर, उनीहरूको पनि उहाँ नै परमेश्वर, तर उहाँ त आत्मा र सत्यता हुनुहुन्छ, उहाँलाई आत्मा र सत्यतामा पुज्नुपर्छ। अनि उहाँले भन्नुभएको छ, येशूले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पिता कहाँ आउनु सक्दैन। स्वर्गमा जाने, पिता कहाँ जाने, परमेश्वर पिता कहाँ जाने बाटो येशु मात्रै हुनुहुन्छ, उहाँमा विश्वास गरेर, उहाँ नै जीवन हुनुहुन्छ, साँचो परमेश्वर सत्य उहाँ हुनुहुन्छ, यो कुरो येशूले भन्नुभएको छ। उहाँको जन्मको बारेमा यति धेरै भविष्यवाणीहरू हामी हेर्दछौँ, अनि योहन्ना 3:16 यही कुरा हो, क्रिसमसको कुरा, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कुरो येशु प्रभु आफैले निकोदेमससँग कुरा गर्दै गर्दा भन्नुभएको, परमेश्वरले संसार भनेको चाहिँ मानिसहरू, संसारको हामी पापी छँदै उहाँले प्रेम गर्नुभयो, हामीलाई नर्कमा होइन, दण्डमा होइन, तर बचाउन चाहनुभयो, अनि आफ्नो पुत्र बलिदान गर्न पठाउनु भयो जसमा विश्वास गरेर नाश हुने होइन तर अनन्त जीवन पाओस्। अनि येशु प्रभु आफैले योहन्ना 10:10 भन्नुहुन्छ, चोर त चोर र मार्न नाश पार्न मात्र आउँछ, म त तिमीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आए, तिमीहरूले जीवन पाउन् र प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आए। त्यसकारणले आज क्रिसमसको नजिक आउँदै गर्दा हामीले परमेश्वरको बारेमा सोच्दै गर्दा यो संसारमा मात्रै काम लाग्ने कुराको लागि धेरै समय दिने कुराबाट हामीलाई परमेश्वरले बचाऊ। परमेश्वरलाई समय दिन परमेश्वरले हामीलाई इच्छा देऊ, परमेश्वरको वचन पढ्न इच्छा देऊ। थाहा छ तपाईँलाई येशूले भन्नुभएको सारा जगत हात पारेर आत्मा गुमायो भने के ला, परमेश्वरलाई दिने टाइम हामीले परमेश्वरलाई दिउँ। यो अहिले यो 2022 क्रिसमस यो सिजनमा तपाईँ र मेरो बोलावट, परमेश्वरको इच्छा पर्पस हाम्रो जीवनमा हामी अलिकति नजिक जान सकौँ। संसारमा सबै कुरा प्राप्त गर्ने मान्छेले पनि शान्ति पाछैन, येसु शान्तिदाता हुनुहुन्छ, जीवनदाता हुनुहुन्छ, अनि हामीले येसु पाएका छौँ। लेट्स गिभ आवर लाइफ टु हिम टु, सो क्रिसमसमा येसुको महिमा हाम्रो जीवनबाट भएको होस्, परमेश्वरलाई महिमा भएको होस्। अलिकति